आगे सबक देखिए भाई, सीगे सी व सिवम गवाशिन बयान जमाए गाशियत नस बकायद जवार इनका अरबन शुदन दर ए अलाल अमसाल ई सीगा बहस तवीलस्त मुनासिब में नुमायत के ततमीमम निल इफादती सर को नेम दर अमसाल जवार इन बहालत रफा वजर या हजफ शुदा इंद आदम इजाफती वल्लामी तनवीन में आयत व बहालत नसब मुतलकन या मफतूह बे बाशद में गोयन जा अतनी जवार इन व मरर तु भी जवार इन व रई तु जवारिया व बवक्त इजाफत व लाम या साकिन दर आखिर में बाशद रफाऊ व जर्रन। इल्मुसीगा का खातिमा चल रहा है जिसमें मुसन्निफ रहमतुल्लाह कुरान के मुख्तलिफ मुश्किल सीगे जो हैं उनको बयान फरमा रहे हैं। गुज़श्ता सबक में भी मुख्तलिफ सीगे और उनके अलालात बयान हुए थे। अगला सीगा है आज के सबक में गवाशिन भाई, गवाशिन। तो मुसन्निफ आपको बतला रहे हैं कि ये गवाशिन जो है ये जमा है गाशियतुन की, गाशियतुन की, और गवाशिन के आखिर से या गिर गई, या गिर गई, जैसे कि जवारिन इसके आखिर से क्या गिरी, या गिरी थी भाई, या गिरी थी। अब इस गवाशिन से मुतालिक कहते हैं एक तवील बहस है, तो कहते हैं इस मौका पर मुनासिब मालूम होता है कि मैं वो बहस भी जिक्र कर दूं। और जवारिन जैसे लफ्जों में आपने पढ़ा था कि इसके इस्तेमाल की तीन सूरतें हैं, या इस पर अलिफ लाम दाखिल होगा, या ये मुजाफ होगा, और या इन दोनों में से भी कुछ भी नहीं होगा, यानी ना इस पर अलिफ लाम होगा और ना इसकी इजाफत होगी। और फिर इन तीनों हालतों में या ये मरफू होगा या मंसूब होगा या मजरूर भाई। तो इसके अंदर जो रफा और जर वाली हालतें हैं, रफा और जर वाली, इनमें याद रखिए जब ये बगैर इजाफत और बगैर अलिफ लाम के हो, किसके बगैर हो, बगैर इजाफत और बगैर अलिफ लाम के हो, और कौन सी हालत हो, हालत रफ़ी या हालत जरी, तो इस सूरत में या गिर जाएगी और रा पर तनवीन आ जाएगी, यानी या से माकबल जो हर्फ होगा उस पर तनवीन आ जाएगी। और कैसे पढ़ेंगे, जवारिन, जैसे कि गाशियतुन की जमा है गवाशिन, हालत रफ़ी में भी और हालत जरी में भी, जबकि इस पर अलिफ्लाम भी नहीं है और इसकी इजाफत भी नहीं हो रही। और अगर इसकी इजाफत हो रही है या इस पर अलिफ्लाम है तो फिर या गिरेगी नहीं, अलबत्ता साकिन रहेगी, जैसे अल जवारी, आखिर में या मौजूद है लेकिन साकिन है, या जवारी कुम, देखो इजाफत हो रही है तो या मौजूद है और साकिन है। इसी तरह गाशियतुन की जमा क्या है, गवाशी, इसमें भी इसी तरह होगा, अगर अलिफ लाम आए तो क्या कहेंगे, अल गवाशी, और अगर इसकी इजाफत हो क्या कहेंगे, गवाशी कुम। सूरत समझ में आ रही है। और हालत नस्बी के अंदर ये मंसूब होगा भाई, मंसूब होगा, उसमें फिर इजाफत या अलिफ्लाम वगैरह को देखने की जरूरत नहीं, और ये गैर मुनसरिफ है, तनवीन नहीं आएगी इस पर। तो हालत नस्बी में बगैर अलिफ्लाम और बगैर इजाफत के कैसे पढ़ेंगे, जवारिया गवाशिया, बात समझ में आ रही है, तनवीन नहीं आएगी भाई, गैर मुनसरिफ है। और इजाफत या अलिफ्लाम हो तब भी इसी तरह पढ़ेंगे, अल जवारिया जवारियाकुम, अल गवाशिया गवाशियाकुम। तो नसब तो गोया इस पर हर हाल में आएगा, चाहे इजाफत हो चाहे अलिफ्लाम हो चाहे दोनों ना हो, इस पर नसब हर हाल में आएगा, अलबत्ता तनवीन नहीं आएगी क्योंकि ये गैर मुनसरिफ है और गैर मुनसरिफ पर कसरा भी नहीं आता और तनवीन भी नहीं आती। जबकि हालत रफी और जरी के अंदर देखेंगे कि इस पर अलिफ्लाम या इसकी इजाफत तो नहीं हो रही, अगर अलिफ्लाम या इजाफत हो रही है तो या बरकरार रहेगी अलबत्ता साकिन होगी। और हालत रफी जरी के अंदर अगर इस पर अलिफ लाम भी नहीं और इजाफत भी नहीं, तो फिर या गिर जाएगी और माकबल वाले हर्फ पर तनवीन आ जाएगी, जैसे जवारिन और गवाशिन। यहां तक बात अच्छी तरह समझ में आ गई। देखिए भाई किताब पर सीगा सी व सिवम, सी मैंने बतलाया था तीस को कहते हैं, तीस सीन और या सी, और सिवम तीसरा, तो सी व सिवम यानी तैंतीसवां सीगा गवाशिन बयान। जमा गाशियास्त, ये किसकी जमा है? गाशिया की जमा है। बाकायदा जवारिन कारबंद शुदंद, जवारिन के जाब्ते पर कारबंद हुए यानी उसके जाब्ते पर अमल किया। दर एलाल अमसाल ई सीगा बहस तवील अस्त, दर एलाल अमसाल ई सीगा, इस जैसे अमसाल मिसल जैसे जैसे, इस जैसे सीगों के एलाल में, दर एलाल अमसाल ई सीगा, इस सीगे की अमसाल के एलाल में यानी सीगे जैसे और सीगे जो हैं उनके एलाल में, बहस तवील अस्त, एक तवील बहस है, एक लंबी बहस है, मुनासिब में नुमायद, मुनासिब मालूम होता है कि ततमीमन लिल इफादा, ततमीम का माना है पूरा करना, कामिल करना। ये कौन सा सीगा है? मसदर है, शाबाश, किस बाब का? बाबे तफ़ईल का। और गर्दान किस तरह होगी? सरफे सगीर, तम ममायो तम मिमु ततमीमन, तो ये ततमीमन का माना है पूरा करना, लिल इफादती, इफादे को पूरा करने के लिए, ततमीमन लिल इफादती, फायदे को पूरा करने के लिए, सर को नेम, इसको भी सर कर लें, मुनासिब मालूम होता है कि फायदे को पूरा करने के लिए सर को नेम, इसको सर कर लें। सर करने का माना होता है किसी काम को इख्तिताम तक पहुंचाना, आखिर तक पहुंचाना, किसी चीज को तय कर लेना, पूरा कर लेना। तो कहते हैं मुनासिब में नुमायत के ततमीमन लिल इफादती सर को नेम, मुनासिब मालूम होता है कि फायदे को कामिल करने के लिए इसको पूरा कर लें। दर अम्स, बात समझ में आ गई, तर्जमा समझ में आ गया। दर अम्साल जवारिन बहालत रफा व जर या हजफ शुदा, वही तकरीर जो मैंने अभी की, अब उसी को ये पहले बयान करेंगे और उसके बाद फिर जो बहस है वो जिक्र करेंगे। कहते हैं दर अमसाल जवारिन, जवारिन जैसे लफ्जों के अंदर, बहालत रफा व जर, रफा और जर की हालत में, या हजफ शुदा, या हजफ होकर, इंदा आदम अल इजाफत वल्लामी तनवीन में आयत, या हजफ होकर, कब? इजाफत और तनवीन के न होते वक्त तनवीन में आयत क्या आ जाती है? तनवीन आ जाती है। वह बहालत नसब मुतलकन या मफतूह में बाशद, और हालत नसब के अंदर मुतलकन या मफतूह होती है, में गोयंद कहते हैं, यूं कहते हैं, जाअतनी जवारिन, देखा ये हालत रफ़ई है, फाइल बन रहा है ना जाअत के लिए, हालत रफ़ई है, और अलिफ लाम है नहीं, इजाफत है नहीं, तो देखो या गिर गई, तनवीन आ गई। वह मरर तू भी जवारिन, ये हालत जरी है, कैसे पता चला? बा जारा है, शाबश, बा जारा दाखिल है। और देखो हालत जरी में ना इजाफत है ना अलिफ लाम है, तो या गिर गई और तनवीन आ गई रा पर, जबकि हालत नस्बी में क्या बतलाया? या मुतलकन मफतू होगी, तो आगे कहते हैं वराई तू जवारिया, देखो ना इजाफत है ना अलिफ्लाम है और या मनसूब है, अलबत्ता तनवीन नहीं आई क्योंकि ये क्या है? गैर मुनसरिफ है। वह बवक्त इजाफत व लाम, और इजाफत और लाम के वक्त भाई, यानी जब इसकी इजाफत हो रही हो या इस पर अलिफ्लाम दाखिल हो, या साकिन दर आखिर में बाशद, तो या साकिन इसके आखिर में होगी, रफ़ व जर्रन, हालत रफ़ई में भी और हालत जरी में भी, मिसले जाअत नील जवारी, देखो ये हालत रफ़ई है क्योंकि फाइल बन रहा है जाअत के लिए, और अल जवारी अलिफ्लाम दाखिल है, या गिरी नहीं है अलबत्ता साकिन है। वह मरर तु बिल जवारी, ये देखो हालत जरी में है क्योंकि बा जर्रा दाखिल है और अलिफ्लाम दाखिल है, इसलिए या गिरी नहीं, ये या साकिन है भाई। پس اشکال وارد میں کنند، پس اس پر اشکال وارد کرتے ہیں، یعنی علماء صرف اس پر اشکال وارد کرتے ہیں کہ این وزن صیغہ منتحل جمعہ است، کہ یہ صیغہ منتحل جمعہ کا وزن ہے. یہ کس کا وزن ہے؟ صیغہ منتحل جمعہ کا. منتحل جمعہ یہ لفظ پہلے بھی میں ذکر کر چکا ہوں، جس پر جمعوں کی انتہا ہو رہی ہو. منتحل جمعہ جس پر، بھائی اردو میں تو ہے نا، ایک لفظ استعمال کرتے ہیں اور اس کی پھر ایک جمع آتی ہے، جبکہ عربی میں ایک ایک لفظ کی کئی کئی جمعیں آتی ہیں، کبھی دو آتی ہیں، کبھی تین آتی ہیں، کبھی چار آتی ہیں، حتیٰ کہ جمل کا لفظ اس کی چھ جمعیں آتی ہیں، یکے بعد دیگرے، بھائی چھ جمعیں. تو عربی میں مفرد کی جمع آتی ہے، پھر بعض اوقات اس جمع کی جمع آتی ہے، پھر جمع کی آگے پھر جمع آتی ہے. بھائی صورت سمجھ میں آ رہی ہے؟ تو کئی جمع پہ در پہ آتی ہیں. تو منتحل جمعہ، بھائی یہ منتحل جمعہ کا وزن کون سا ہے؟ دو وزن ہیں، آپ نے ہدایت النحو میں پڑھا ہوگا. کون سے دو وزن ہے؟ مفاعل اور مفاعیل. بھائی مفاعل اور مفاعیل، یعنی الف سے قبل بھی دو حرف ہوں اور الف کے بعد دو حرف ہوں یا تین حرف ہوں، یا حرف مشدد ایک آ جائے، وہ بھی کس کے قائم مقام ہے؟ دو کے. جیسے دواب با آپ نے پڑھا ہوگا ہدایت النحو میں. تو منتحل جمعہ کون سا صیغہ ہے؟ کہ الف جمع سے پہلے کتنے حروف ہوں؟ دو حروف. یعنی جمع سوری مراد ہے بھائی، جمع صورت اس جیسی ہو، وزن صرفی مراد نہیں ہے. وزن صرفی میں تو زائد کے مقابلے میں زائد، اصلی کے مقابلے میں اصلی دیکھا جاتا ہے. اب مفاعل شروع میں تو میم ہے، اور جواری اس کے شروع میں تو میم ہے ہی نہیں، لیکن صورت ایک جیسی ہے یا نہیں؟ وزن سوری میں نے بتلایا تھا کہ اصل یا زائد حروف کو نہیں دیکھنا کہ اصلی حرف کون سا ہے اور زائد حرف کون سا ہے. ہاں حرکات و سکنات بالکل ایک جیسی ہونی چاہیے، یعنی ایک جگہ فتحہ ہے تو دوسرے میں بھی فتحہ ہونا چاہیے، ایک جگہ ساکن ہے تو دوسرے میں بھی ساکن ہونا چاہیے. صورت سمجھ میں آ رہی؟ حرکات و سکنات ایک جیسی ہوں. تو جواری اس کا وزن سوری کیا ہے؟ مفاعل، 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 فواعل. دیکھو ان سب کی صورت ایک جیسی ہے. تو یہ صیغہ منتحل جمعہ کہلاتا ہے کہ الف جمع سے قبل کتنے حروف ہوں؟ دو حروف، اور الف جمع کے بعد دو حروف ہوں، یا حرف مشدد ہو، یا تین حروف ہوں جن میں درمیان والا کیا ہو؟ ساکن ہو. مفاعل یا مفاعیل، اور مشدد جیسے دواب با، بھائی وہی حرف مشدد ہو گیا بھائی دو، کیونکہ حرف مشدد دراصل کتنے حروف ہوتے ہیں؟ دو. اور اس کو منتحل جمعہ کیوں کہتے ہیں؟ جمعوں کی انتہا، جمعوں کی انتہا ہوتی ہے. نہیں، اس کی آگے اور بھی جمع آ جاتی ہے کبھی. پھر یہ جو جمع منتحل جمعہ کا صیغہ ہے، اس پر جمع کی انتہا نہیں ہوتی، اس کی بھی آگے پھر جمع آ جاتی ہے. بھائی پھر کیا مانا منتحل جمعہ؟ بھائی مانا یہ ہے کہ اس پر جمع مکسر کی انتہا ہو جاتی ہے. کس کی؟ یعنی آگے اگر اس کی جمع آئی بھی تو وہ جمع مکسر نہیں آئے گی، جمع سالم آئے گی. کیا آئے گی؟ جمع سالم. آپ جانتے ہیں مذکر میں واو نون کے ساتھ آتی ہے اور مونس میں الف اور تا کے ساتھ، تو یہ جمع سالم تو اس کی آگے آ سکتی ہے، لیکن آگے جمع مکسر نہیں آ سکتی. بھائی دیکھا، یہ حاشیے میں بھی آپ کے دیا ہوا ہے، یعنی وزن جمعے کے بعض آرا جمع تکسیر نہ تواں ساخت، کہ اس کی جمع تکسیر آگے نہیں بنائی جا سکتی. بھائی جمع سالم آ سکتی ہے اس کی. اچھا بات یہ چل رہی تھی کہ پس اشکال وارد میں کنند، پس اس پر اشکال کرتے ہیں کہ این وزن صیغہ منتحل جمعہ است، کہ یہ منتحل جمعہ کے صیغے کا وزن ہے، کہ اس اسباب قویہ منع صرف است، جو کہ منع صرف کے قوی اسباب میں سے ہے. کس میں سے ہے یہ صیغہ، یہ وزن؟ منع صرف کے قوی اسباب میں سے ہے. جس لفظ کے اندر یہ وزن آ جائے وہ غیر منصرف اس کو پڑھیں گے، یہ خود دو سببوں کے قائم مقام ہے. तो ये अज असबाब कवी है मन सर्फ अस्त, ये सब मन सर्फ के कवी असबाब में से है, यानी दो सबबों के कायम मकाम है। बायस्ते चाहिए के तनवीन दरी मुतलकन न में आयत के तनवीन इसके अंदर मुतलकन न आए, मुतलकन न आती। भाई चाहिए था कि इसके अंदर तनवीन मुतलकन न आती, किसी भी सूरत में न आती। हालांकि हालत रफी और जरी में बगैर इजाफत और बगैर अलिफ लाम के तनवीन आ रही है या नहीं आ रही। आगे देखिए, या गाहे हजफ नमे शुद, ये इबारत दुरुस्त नहीं भाई। या हेच गाहे हजफ नमे शुद, या हेच गाहे हजफ नमे शुद, और या किसी भी वक्त हजफ न होती। चाहिए क्या था कि इस पर तनवीन कभी भी ना आए, और दो हालतों में या गिरती है या नहीं गिरती जी। जवारिन हालत रफे और जरी में जब अलिफ लाम भी ना हो और इजाफत भी ना हो तो या गिर जाती है। तो चाहिए कि तनवीन भी ना आए और या भी ना गिरे। तो या हेच गाहे, हेच गाहे हो, यहां हेच का लफ्ज होना चाहिए। इसी के नीचे देखें एक डेढ़ सतर नीचे लिखा हुआ है हेच गाह, हेच गाह, हां ये लफ्ज यहां भी होना चाहिए था भाई, वरना जुमला दुरुस्त नहीं बनता फारसी के एतबार से। फिर सुने तर्जमा, बायस्ते के तनवीन दरी मुतलकन न में आयत व या हेच गाहे हजफ न में शुद, चाहिए के तनवीन इसके अंदर मुतलकन न आती और या किसी भी वक्त हजफ न होती। चुनाचे दर औला व आला वगैरह इसमें तफजील, जैसे कि औला और आला वगैरह जो इसमें तफजील हैं। औला तवज्जो है, औला देखो इसके आखिर में भी या है, औलायु या मुतहरिक मा कबल फतहा था, किससे बदला अलिफ से क्या बना औला, ये इसमें तफजील है। और आलायु आला असल में क्या था आलायु या मुतहरिक मा कबल फतहा, उसको किससे बदला अलिफ से आला। अगर तनवीन आती फिर तो अलिफ को गिरना चाहिए था, तनवीन भी साकिन और अलिफ भी मसल आलायुन होता आलायुन, फिर या मुतहरिक मा कबल फतहा उसको किससे बदला अलिफ से क्या बन गया आलान, फिर अलिफ भी साकिन नूने तनवीन भी साकिन, अलिफ को गिरना चाहिए क्या पढ़ना चाहिए आलन औलन, लेकिन कोई भी इसको आलन औलन नहीं पढ़ता, लेकिन जवारिन और गवाशिन के अंदर तनवीन पढ़ते हैं। तो जैसे यहां पर जब ये गैर मुनसरिफ है इन पर तनवीन नहीं आई, तो जवारिन में भी वो भी क्या है गैर मुनसरिफ, जवारी क्या है गैर मुनसरिफ, तो उस पर तनवीन नहीं आनी चाहिए या को नहीं गिरना चाहिए। इश्काल समझ में आ रहा है चुना कहते हैं चुनाचे दर औला व आला वगैरह, कहते हैं चुनाचे औला आला वगैरह इसमें तफजील जो है बई जिहत इस एतबार से, इस जिहत से कि बसबब मना सर्फ के इल्लत आम वजन फेल व वसफ बूदा तनवीन दरान न आमदा, इस बई जिहत इस जिहत से कि बसबब मना सर्फ के मना सर्फ की वजह से कि इल्लत आ कि उस मना सर्फ की इल्लत क्या है वजह क्या है वजन फेल वसफ, वजन फेल और वसफ बूदा, वजन फेल और वसफ थी, तनवीन दरा न आमदा तनवीन उसके अंदर नहीं आई। अलिफ हेच गा हजफ न शुदा, अलिफ किसी भी जगह हजफ नहीं होता। तर्जमा समझ में आ रहा है क्या था वहां पर आला और औला, ये इस क्या है इसमें तफजील है, तफजील है। आला जो ज्यादा ऊंचा हो किसी के मुकाबले में हो, ज्यादा आला उमदा हो ऊंचा हो, उलूब से है ना, और औला जो ज्यादा लायक ज्यादा काबिल हो भाई किसी चीज के मुकाबले में। भाई देखिए ये जो आला और औला है ना इसमें तफजील, ये गैर मुनसरिफ है और इसमें दो सबब हैं मना सर्फ के। आपने पढ़ा है कि कोई लफ्ज गैर मुनसरिफ तब होगा जब उसमें दो असबाबे मना सर्फ आ जाए या कोई एक आ जाए जो दो के कायम मकाम हो। सीगा जमा मुंतहल जुमा वो तो खुद दो सबबों के कायम मकाम है, जब वो वजन आ गया तो फिर किसी और सबब को तलाश करने की जरूरत नहीं। लेकिन ये जो आला और औला इसमें तफजील हैं, ये भी और बाकी भी जितने इसमें तफजील हैं ये सब गैर मुनसरिफ होते हैं, और इनमें जो दो असबाब मना सर्फ हैं एक वजन फेल है, वजने फेल है। जरा इसमें तफसील निकालो, मसलन अजरब, देखो बरवजने अकरम, अकरमा आता है यानी फेल, हां आखिरी हर्फ की हरकत को ना देखो, बाकी देखो अफअल अजरब बरवजने अकरम, अकरम देखो ये वजने फेल है भाई। तो आला ये भी क्या है, अकरम वही वजन है, और औला ये भी कौन सा है, वही अकरम वजन वजने फेल है भाई। और नीज इसके अंदर वसफ भी है दूसरा, तो एक इसमें वजने फेल हुआ एक सबब, और दूसरा वसफ है, ये इसमें तफजील क्या बयान करता है, किसी जात का वसफ बयान करता है कि वो इस वसफ में दूसरी चीज के मुकाबले में ज्यादा है। मसन मैं कहता हूं अजरबू मिन अमरीन, अमर से ज्यादा पिटाई करने वाला, अब जाहिर सी बात है अमर से ज्यादा पिटाई करने वाला या जैद होगा या बकर होगा या खालिद होगा, कोई होगा या नहीं होगा, तो देखा ये उसकी सिफत बनेगा, वो है असल। तो ये अजरब क्या है, सिफत है, ये जैद की सिफत बयान करेगा या अमर की या बकर या खालिद, जिसके साथ भी आप इसको जोड़ेंगे भाई। मसलन मैं कहता हूं जैद उन अजरब मिन अमरीन, जैद अमर से ज्यादा पिटाई करने वाला है, तो यह अजरब ने क्या बतलाई, सिफत, और किसकी सिफत बतलाई, जैद की, तो कोई ना कोई मौसूफ होगा जिसकी ये सिफत बनेगी। तो ये सीगा कौन सा है, सिफत, जैसे जारिब सिफत का सीगा है, जारिब का क्या माना, पिटाई करने वाला, अब इसके लिए कोई जात चाहिए या नहीं जिसकी ये सिफत हो वो पिटाई करने वाली हो। मजरूब का क्या माना, जिसकी पिटाई की जाए, कोई जात होगी या नहीं जिसकी पिटाई की गई है, तो ये हम ये सिफत के सीगे हैं, इसमें फाइल भी सिफत का सीगा है, इसमें मफूल भी सिफत का सीगा है, इसमें तफसील भी सिफत का सीगा है, सिफत मुशब्बा भी सिफत का सीगा है। जैसे मैं कहता हूं जैदुन समीउन, जैद सुनने वाला है, देखा ये जैद की सिफत बयान हो रही है। तो ये जो इसमें तफसील है ये गैर मुनसरिफ होते हैं, और इनमें दो असबाब मना सर्फ कौन से हैं, एक वसफ और एक वजन फेल। देखिए भाई दोबारा तर्जमा कहते हैं चुनांचे दर औला व आला वगैरह, इसमें तफजील बाई जिहत के बसबब मना सर्फ के इल्लत आ वजन फेलो वसफ बुदा तनवीन दरा नयामदा अलिफ हेजगा हजफ नशुदा। कहते हैं चुनाचे औला आला वगैरह इसमें तफजील जो है बई जिहत, इस जिहत से, इस एतबार से कि बसबब मना सर्फ के, मना सर्फ की सबब से कि इल्लत आ वजन फेल और वसफ बूदा, कि जिसकी इल्लत जो है वजन फेल और वसफ था, तनवीन दरान न आमदा, तनवीन उसके अंदर न आई, अलिफ हेजगा हजफ न शुदा, अलिफ किसी भी जगह हजफ नहीं हुआ, आला आखिर में अलिफ है या नहीं, औला अलिफ है, ये अलिफ कहीं पर भी हजफ नहीं होता क्योंकि तनवीन नहीं आती, तनवीन आती तो अलिफ भी गिर जाता। तनवीन दरान नयामदा, इनमें तनवीन नहीं आई, अलिफ हेज का हजफ नशुदा, अलिफ किसी भी जगह हजफ नहीं हुआ। बात अच्छी तरह समझ में आ गई। वह जवाब इश्काल चुनी दादान, अच्छा इसका जवाब फिर उलमाए सर्फ ने यह दिया कि इसम के अंदर असल मुनसरिफ होना है। इसम में असल क्या है, हर इसम के अंदर असल यह है कि वह मुनसरिफ हो, फिर उसके बाद इस पर गैर इंसराफ आता है जब दो सबब आ जाए। अगर दो सबब नहीं आए तो वह अपनी असल पर रहेगा, मुनसरिफ ही रहेगा भाई। तो लिहाजा ये जो जवारीन जैसे अल्फाज हैं, कहते हैं इलाल से पहले इनकी अपनी असल पर मुनसरिफ थे, क्या था असल, क्या है मुनसरिफ होना, गैर इंसराफ का हुक्म बाद में लगाएंगे, आखिर में लगाएंगे, पहले इसके अंदर इलाल होगा, क्योंकि एक है इलाल और एक है गैर मुनसरिफ होना, एक यूं को एक है इलाल और एक है गैर इंसराफ, इलाल मुकद्दम है और गैर इंसराफ मुअख्खर है, पहले कलीमे में इलाल होगा, उसकी शक्ल बनेगी, जब पूरी शक्ल बन जाए, जो तब्दीलियां होनी है हो जाएं, उसके बाद इस पर हुक्म लगाएंगे कि यह गैर मुनसरिफ है या गैर मुनसरिफ नहीं। तो लिहाजा जवारी का लफ्ज़ भी जो है ये असल के एतबार से मुनसरिफ है, जब मुनसरिफ हुआ तो उस वक्त अभी इलाल से पहले इस पर तनवीन आई, तो क्या बना, जवारी युन, हालत रफई में, और हालत जरी में जवारी यिन तनवीन आ रही है। और फिर ये जम्मा जो है जवारी युन, या पर जम्मा सकील है, उसको गिरा दिया। और इसी तरह जवारी यिन, या पर कसरा भी सकील है, उसको भी गिरा दिया। तो या भी साकिन, आगे तनवीन का नून भी साकिन, तो क्या बन गया, जवारीन। या भी साकिन, नून भी साकिन, तो इज्तिमाई साकिनैन आया, और इज्तिमाई साकिनैन अला गैरी हद ही है, क्योंकि सानी साकिन मुदगम नहीं है। तो लिहाजा अव्वल जो हरफ मद्दा है या उसको गिरा दिया, तो क्या बन गया, जवारिन, जवारिन, या गिर गई। और इस या को लिखते भी नहीं है, रा के नीचे ही, यानी या से माकबल जो हर्फ हो उसी के नीचे क्या लिख देते हैं, तनवीन भाई। जैसे गवाशिन, यहां भी या नहीं लिखेंगे, शीन के नीचे दो जेरें डाल देंगे। सूरत समझ में आ गई। तो लिहाजा जवाब जवाब बयान हो रहा है कि सरफी हजरात ने जवाब यह दिया कि असल लफ्ज के अंदर क्या है, असल इसम के अंदर मुंसरिफ होना है। तो जब एलाल कर रहे थे तो इस पर तनवीन आई असल के मुताबिक, क्योंकि असल इसम के अंदर क्या है, मुंसरिफ होना। फिर जब इसके अंदर एलाल हो गया, अब एलाल होने की वजह से या गिर गई, हालत रफई में भी और हालत जब या गिर गई, अब जवार इन बरवजने कलाम हुआ, जवार बरवजने कलाम, या जवार इन कलाम इन सलाम इन, देखो मुफरत का वजन बन गया। अब तो जमा मुंतहल जुमो का वजन ही नहीं रहा, जब जमा मुंतहल जुमो का वजन ही नहीं है तो आपका ये इश्काल कि इस पर तनवीन नहीं आनी चाहिए या कसरा नहीं आना चाहिए, ये खत्म हो गया, ये एतराज बाकी ना रहा, जवाब उसका हो गया भाई। क्या जवाब हुआ, जब एलाल हो, एलाल से पहले क्या था, मुनसरिफ, उस वक्त तनवीन आई और तनवीन की वजह से फिर या गिर गई। तवज्जो है, तनवीन की वजह से या गिर गई, इज्तिमाई साकिनैन आया उसका तनवीन के साथ, और फिर जब या गिर गई, एलाल पूरा हो गया, क्या बन गया, जवारिन। अब हमने जवारिन और गवाशिन का वजन देखा, तो वो जवार सलाम कलाम गवाश, देखो सारों का एक ही वजन है, तो ये सलाम और कलाम की तरह हो गए, और सलाम और कलाम ये तो मुफरत का वजन है, तो ये मुफरत के वजन पर हो गए। जब मुफरत के वजन पर हुए, अब जमा मुंतहल जुमो वाला वजन है नहीं, जब जमा मुंतहल जुमो वाला वजन ही नहीं है, तो अब आपका इश्काल भी खत्म हुआ। आपने तो क्या कहा था, इस पर तनवीन नहीं आनी चाहिए या नहीं गिरनी चाहिए, अब भाई ये मुंतहल जुमो वाला वजन है ही नहीं, लिहाजा तनवीन भी आ सकती है और कसरा भी आ सकती। सूरत समझ में आ गई। जबकि इसके मुकाबले में जो आला और औला है, आला और औला, ये आला असल इसकी क्या है, असल हर इसम में क्या है, मुनसरिफ होना, तो इसकी भी असल तनवीन के साथ जरा निकाल लो, आलावन आलावन, फिर वो चौथी जगह या किससे बदला, या से, क्या बन गया, आलायुन, फिर या मुतहर्रिक माकबल फतहा, उसको किससे बदला, अलिफ से, क्या बन गया, आलान, फिर अलिफ भी साकिन नून भी साकिन, तो अलिफ गिर गया, क्या बन गया, आलान, देखा लाम पर तनवीन, फिर एलाल हो गया, एलाल हो गया। अब एलाल के बाद हमने देखना है कि यह गैर मुनसरिफ है या मुनसरिफ है, तो हमने देखा अभी भी वजने फेल है, अभी भी वजन फील, अकरम आलन, देखो वजन एक ही है, और वसफ भी है, इसमें तफसील है या नहीं, तो वहां तो वजन ही, वहां तो बात ही सारी वजन पर थी, यहां तो वजन की बात ही नहीं है, तो यहां अगरचे सिगे की सूरत भी बदल गई, लेकिन ये अभी भी गैर मुनसरिफ है, क्योंकि इसके अंदर वजन फील भी मौजूद और वसफ भी मौजूद है। एलाल से पहले भी दो सबब हैं, एलाल के बाद भी दो सबब हैं, तो इस पर फिर तनवीन आएगी नहीं, तनवीन, और जब तनवीन नहीं आई तो या गिरेगी भी नहीं, और किससे बदल जाएगी, अलिफ से। सूरत समझ में आ गई। यही यूं कहो कि इस पर तनवीन नहीं आएगी, जब तनवीन नहीं आएगी तो अलिफ गिरेगा भी नहीं भाई। तो फर्क दोनों में समझ में आया क्या, कि जवारिन में एलाल हुआ था तो वजन बदल गया, वजन बदल गया तो वजन की वजह से, तो वह गैर मुनसरिफ था, क्योंकि वजन कौन सा था, जमा मुंतहल जुमा का वजन, जबकि यहां सिगे में एलाल कर भी दो, सूरत बदल भी दो, फिर भी ये क्या रहता है, غیر منصرف، کیونکہ وزن فعل بھی ابھی بھی موجود اور وصفیت ابھی بھی، وصف ابھی بھی یہ ہے، تو لہذا اس صورت میں تنوین نہیں آئے گی. جب تنوین نہیں آئے گی تو آخر سے الف بھی نہیں گرے گا اور اعلی اور اولا ہی پڑھیں گے. وجہ اچھی طرح سمجھ میں آ گئی. کہتے ہیں وہ جواب اشکال چنی داداند، اور اس اشکال کا جواب چنی، چنی کا معنی اس طرح، وہ جواب اشکال چنی داداند، اور اس اشکال کا جواب اس طرح دیا گیا کہ اصل در اسما انصراف است، کہ اصل اسما کے اندر انصراف ہے یعنی منصرف ہونا ہے. پس اصل ہر اسم منصرف بر میں آیت، پس اصل ہر اسم کی جو ہے وہ منصرف بر میں آیت. بر میں آیت کا مطلب باہر نکلنا، یعنی ہر اسم کی اصل جو ہے منصرف نکلتی ہے. اسماء میں اصل کیا ہے؟ انصراف ہے. پس اصل ہر اسم منصرف بر میں آیت، پس ہر اسم کی اصل جو ہے وہ منصرف نکلتی ہے. لہذا درینجا اصل با تنوین برآمدہ، لہذا یہاں پر اصل جو ہے وہ تنوین کے ساتھ نکلی. اب وہ حالتیں بیان کرنے لگے ہیں. در حالت نصب کے یا حسب قاعدہ قاضی نمے افتد، کہتے ہیں نصب کی حالت میں کہ یا جو ہے وہ حسب قاعدہ قاضین، قاضین کے ضابطے کے مطابق نمے افتد نہیں گرتی. قاضین کے ضابطے کے مطابق آپ نے پڑھا ہے قاضی کا اعراب، حالت نصبی میں فتحہ آئے گا اور رفع جری میں، حالت رفع جری میں یا گر جائے گی قاضین، اور نصب آئے گا قاضین. صورت سمجھ میں آ رہی ہے؟ تو دیکھا حالت رفع جری میں قاضین میں جبکہ الف لام اور اضافت نہ ہو یا گرتی ہے یا نہیں، حالت قاضین قاضین یا گرے گی یعنی اجتماعی ساکنین سے کیا بن جائے گی؟ قاضین. حالت رفعی میں بھی قاضین، حالت جری میں بھی. قاضی کا اعراب یاد ہے؟ کیا اعراب ہے؟ رفع بھی تقدیری، جر بھی، اور نصب لفظی. قاضین کیوں؟ رفع کیوں تقدیری؟ کیونکہ یہاں پر ضمہ ثقیل ہے، آ ہی نہیں سکتا. قاضین یا ساکن ہوئی، یا پر ضمہ ثقیل تھا ساکن ہوئی، پھر یا اور نون نے تنوین میں اجتماع ساکنین آیا تو یا گر گئی. اسی طرح قاضین یا پر کسرہ بھی کیا ہے؟ ثقیل ہے. یا کو ساکن کیا، کیا بن گیا؟ قاضین. پھر یا بھی ساکن، نون تنوین بھی ساکن، تو یا گر گئی، کیا بن گیا؟ قاضین. تو دیکھا، تو اس میں یا پر چونکہ نہ رفع آ سکتا ہے نہ کسرہ، کیونکہ ضمہ بھی یا پر ثقیل ہے اور کسرہ بھی ثقیل ہے، تو وہ گریں گے اور پھر اجتماع ساکنین سے یا بھی گر جائے گی. کون سی حالت میں؟ حالت رفعی میں اور جری. اور فتحہ تو یا پر ثقیل نہیں ہے، تو لہذا وہ آئے گا. اور کیسے پڑھیں گے؟ قاضین. تو حالت نصبی میں قاضین کی یا گرتی ہے، توجہ ہے، کن دو حالتوں میں یا گرتی ہے؟ رفی اور جری میں. اور نصبی حالت میں یا گرتی ہے؟ نہیں گری. جب نہیں گری تو جواریہ میں بھی یا نہیں گری. جب یا نہیں گری تو وزن ابھی بھی وہی ہے، جواریہ فواعل. اچھا یہ یوں کو تنوین کے ساتھ پڑھو، ابھی اعلال ہو رہا ہے، جواریان قاضین کی طرح جواریان. ابھی فواعل وزن ہے یا نہیں؟ مفاعل وزن ہے، جمع منتحل جمعہ کا وزن ہے، لہذا صیغہ غیر منصرف ہوا، اعلال ہو چکا، اب غیر منصرف ہونے کا حکم لگ گیا اور تنوین گر گئی. اور کیسے پڑا؟ جواریہ. دیکھیے بھائی، کہتے ہیں در حالت نصب کی یا حسب قاعدہ قاضین نمے افتد، کہتے ہیں نصب کی حالت میں کہ یا جو ہے وہ قاضین کے ضابطے کے مطابق نمے افتد نہیں گرتی، در وزن منتحل جمعہ خلل نہ آمدہ، لہذا منتحل جمعہ کے وزن میں کوئی خلل نہ آیا، یعنی کوئی خرابی نہ آئی، وزن اسی طرح برقرار ہے، لہذا کلمہ غیر منصرف شدہ، لہذا کلمہ جو ہے وہ غیر منصرف ہو گیا، تنوین حذف گردیدہ، تنوین حذف ہو گئی. طریقہ سمجھ میں آیا؟ ودر حالت رفع و جر چوں یا باقاعدہ قازن افتادہ جوارن بروزن مفرد مثل سلام و کلام ماندہ. کہتے ہیں وہ در حالت رفع اور جر میں چوں یا جو ہے وہ جب باقاعدہ قازن افتادہ قازن کے ضابطے سے گر گئی جوارن بروزن مفرد, تو جوارن جو ہے مفرد کے وزن پر مثل سلامن و کلامن ماندہ, جیسے کہ سلامن اور کلامن ہے اس کی طرح باقی رہ گیا. جوارن جو ہے مفرد کے وزن پر باقی رہ گیا جیسے کہ سلامن اور کلامن ہے. وزن منتحل جمعہ باطل شدہ, تو منتحل جمعہ کا وزن باطل ہو گیا, ختم ہو گیا. اب تو وزن کون سا بن گیا؟ سلامن اور کلامن والا جو کہ مفرد کا وزن ہے. تو کہتے ہیں وزن منتحل جمعہ باطل شدہ, منتحل جمعہ کا وزن باطل ہو گیا. وہ مدار منع صرف اینجا صرف برہمی وزن است, اور غیر منصرف ہونے کا دار و مدار این جا یہاں پر صرف برہمی وزن است, وہ صرف اسی وزن پر ہے. یہاں جو لفظ غیر منصرف بن رہا تھا وہ صرف اسی وزن کی وجہ سے بن رہا تھا جو منتحل جمعہ کا وزن ہے, اور وہ اب تو ختم ہو چکا باقی نہ رہا. تو کہتے ہیں وہ مدار منع صرف اینجا صرف برہمی وزن است, اور منع صرف کا دار و مدار یہاں پر صرف اسی وزن پر ہے. پس کلمہ منصرف باقی ماندہ با تنوین, پس کلمہ جو ہے وہ منصرف باقی رہا تنوین کے ساتھ. وہ حذف یا قائم ماندہ, اور یا کا حذف قائم رہا, یا اسی طرح محذوف رہی. وہ در اعلی و امثال آن, اور اعلی اور اس کے امثال جو ہیں اس جیسے لفظ جو ہیں, اصل با تنوین بر آوردہ بودن, ان کی اصل بھی تنوین کے ساتھ نکالی گئی تھی, لیکن بعد افتادن الف با التقاء ساکنین با تنوین, لیکن الف کے گر جانے کے بعد کس وجہ سے؟ با التقاء ساکنین با تنوین, تنوین کے ساتھ اجتماع ساکنین کی وجہ سے الف کے گر جانے کے بعد. ہم سبب منع صرف زائل نمے شبد, پھر بھی منع صرف کا سبب جو ہے زائل نمے شبد وہ ختم نہیں ہوتا. چھ سبب منع صرف اینجا دو چیز است, اس لیے کیونکہ منع صرف کا سبب جو ہے وہ یہاں پر دو چیزیں ہیں. وصف, ایک تو وصف ہے کہ دراں ہیچ گونا خلل واقع نشدہ, کہ اس میں کسی قسم کا بھی خلل اور خرابی واقع نہیں ہوئی. وہ وزن فعل, اور دوسری چیز وزن فعل ہے کہ دری مقام معتبر عذاب بودن یا کیس. اچھا بھائی دیکھیے, یہ جو وزن فعل ہے, وزن فعل آپ نے نحو کے اندر پڑھا ہے کہ وصف جو ہے وہ غیر انصراف کا سبب بنتا ہے. وصف غیر انصراف کا سبب بنتا ہے, لیکن اس میں شرط یہ ہے کہ اصل وضع میں وصف ہونا چاہیے. کیا ہونا چاہیے؟ اصل وضع کے اندر وہ وصف ہونا چاہیے. جیسے اسود اور ارقم مثال وہاں آتی ہے, اور اگر بعد میں وصف بن جائے تو وہ معتبر نہیں اصل وضع میں. اور یہ اس میں تفضیل, یہ بھی اصل وضع میں کیا ہے؟ وصف. لہذا وصفیت بھی معتبر, اور وزن فعل بھی سبب بنتا ہے. کس کا؟ غیر انصراف. اس میں شرط یہ ہے کہ وہ وزن خاص ہونا چاہیے فعل کے ساتھ. وزن فعل سبب بنے گا, توجہ ہے, وزن فعل سبب بنے گا کس کا؟ غیر انصراف کا. لیکن تب شرط یہ ہے کہ وہ وزن خاص ہونا چاہیے فعل کے ساتھ, یعنی فعل میں وہ وزن پایا جائے, اسم کے اندر کبھی بھی نہ پایا جائے. وزن فعل کی بات چل رہی ہے نا, وزن فعل توجہ ہے, سبب بنے گا کس کا؟ غیر انصراف کا. لیکن شرط کیا ہے؟ وہ وزن کس کے ساتھ خاص ہو؟ فعل کے ساتھ, اسم میں کبھی بھی نہ پایا جائے. اس پر سوال پیدا ہوتا ہے کہ غیر منصرف اور منصرف ہونا یہ تو اسم میں ہوتا ہے, فعل میں تو نہیں ہوتا. کس میں ہوتا ہے؟ اسم میں ہوتا ہے نا. یہ اسم کو کہتے ہیں یہ منصرف ہے یا غیر. تو جب ایسا وزن ہے جو فعل میں پایا جاتا ہے, اسم میں پایا ہی نہیں جاتا, تو پھر سبب کیسے بنے گا؟ اسم میں تو یہ آتا ہی نہیں. اشکال سمجھ میں آیا؟ آپ نے ہمیں کیا کہا کہ وزن فعل بھی سبب بنے گا کس کا؟ لیکن شرط یہ ہے کہ وہ وزن صرف کس میں پایا جائے؟ فعل میں ہو, اسم میں کبھی بھی پایا نہ جائے. تو پھر سبب کیسے بنے گا؟ فعل پر تو غیر منصرف ہونے کا حکم نہیں لگتا, حکم تو ہم نے اسم پر لگانا ہے, اور ابھی آپ نے ہمیں بتایا کہ وہ اسم میں آتا ہی نہ ہو. تو جواب कि भाई इसम में अगर आए भी तो फेल से नकल होकर आए, खुद इसम के अंदर ऐसा वजन ना हो। जैसे जुरीबा, जुरीबा ये वजन इसम में नहीं पाया जाता, फुइला जुरीबा। हां, आपके एक साथी की पिटाई हुई, आपने उसका नाम ही जुरीबा रख दिया, अब अलम बन गया या नहीं बन गया? इसम बन गया तो देखा, लेकिन कहां से आप लेकर आए? फेल से लेकर आए, तो देखा फेल से नकल होकर इसम के अंदर आ गया। अब यह सबब बनेगा गैर इंसिराफ का, बात समझ में आ रही? और इस पर कसरा भी नहीं आएगा और तनवीन भी नहीं आएगी अगर इस नाम के साथ कहीं आप उसको अरबी इबारत में जिक्र करते हैं। यह दूसरी मिसाल, जैसे आपका एक साथी है और उसका इकराम किया किसी ने, आपने उसका नाम ही करमा रख दिया, अब ये फाला वजन ये भी इसम के अंदर नहीं आता, लेकिन अब आपने उसका नाम रख दिया तो ये कहां से नकल किया? आपने फेल से नकल करके इसम में लाए, इसम के अपने अंदर तो ये वजन मौजूद नहीं, तो ये सबब बनेगा गैर इंसिराफ का भाई। और अगर ऐसा वजन नहीं है, यानी फेल के साथ खास नहीं, इसम में भी पाया जाता है और फेल में भी, दोनों में पाया जाता है, तवज्जो है, बात चल रही है कि वजन फेल कभी कभी गैर मुनसरिफ होने का सबब बनता है, तो उसकी शर्त यह है कि वो वजन किस में पाया जाए? सिर्फ फेल में हो, इसम में ना हो। अच्छा, अगर ऐसा वजन नहीं है बल्कि ऐसा वजन है जो फेल में भी पाया जाता है और इसम में भी, यानी फेल के साथ खास नहीं है, तो अगर ऐसा वजन है जो फेल के साथ साथ इसम में भी पाया जाता है, तो इसके लिए दूसरी शर्त है, वो ये कि इसके शुरू में हुरूफ अतईना में से कोई एक हर्फ होना चाहिए, यानी वो जो अलामत मुजारे थी हमजा ता या नून, इसके शुरू में इन चारों में से कोई एक हर्फ हो और नीज वो ता को भी कबूल ना करता हो, यानी उसकी मुअन्नस ता के साथ ना आती हो, जैसे जारिबुन और जारिबतुन। जारिबुन और जारिबतुन में मुजक्कर और मुअन्नस का फर्क किससे करते हैं? ता से। जारिबुन मुजक्कर है तो उसी के साथ ता जोड़ देते हैं, लेकिन जिस आप जिस वजन की बात कर रहे हैं, अगर वो वजन किसका है? फेल का वजन है, लेकिन इसम में भी पाया जाता है, ये भी सबब बनेगा गैर इंसिराफ का, लेकिन इस वजन की शर्त यह है कि इसके शुरू में क्या हो? हुरूफे अतईना में से कोई हर्फ हो और नीज जब आप इसकी मुअन्नस बनाएं तो इसके आखिर में गोलता ना आती हो, यह शर्त है। मसलन जैसे अहमद, अहमद यह गैर मुनसरिफ है, किसी का नाम है अहमद, इसमें दो असबाब मना सर्फ क्या? आलम है, आलम हुआ, दूसरा क्या? वजने फेल है भाई, और वजने फेल क्या ये अहमद वजन फेल में तो शर्त ही है, वो वजन खास होना चाहिए किसके साथ? फेल के साथ, और ये वजन तो खास नहीं है। अफअल, अफअल तो इसमें तफजील भी है, अकरम फेल भी है और इसमें तफजील भी इसी वजन पर आता है, तो ये वजन तो दोनों में पाया जाता है, मालूम हुआ ये वजन फेल के साथ खास नहीं। जब फेल के साथ खास न हो फिर क्या शर्त है? शुरू में हुरूफ अतईना में से कोई आए, और अहमद के शुरू में अतईना में से कोई हर्फ है कि नहीं है? क्या है? हमजा है, और नीज अहमद इसके मुअन्नस ता के साथ भी नहीं आती भाई, यानी अगर इसमें तफजील ले लें, बात समझ में आ गई? हां, इससे या अमल जैसा लफ्ज निकल गया, या अमल उन अरब के यहां जो ऊंट बहुत ज्यादा ताकतवर है और बड़ा काम काज करने वाला है, यानी खूब काम कर लेता है, मजबूत ऊंट है, ताकतवर, तो उसको कहते हैं जमलुन यामलुन। क्या कहते हैं? जमलुन यामलुन। इसम है ये, फेल नहीं, यामलुन तनवीन आ रही है आखिर में, यामलुन जमलुन यामलुन। और इस यामलुन की मुअन्नस जो है अगर ऊंटनी हो तो कहते हैं नाकतुन यामलतुन, बड़ा काम करने वाली ऊंटनी। तो ये यामलुन ये निकल गया, ये खारिज हुआ, ये गैर मुनसरिफ नहीं। क्यों? हालांकि एक वसफ है इसके अंदर, काम करने वाला, कोई किसी की सिफत बनेगी या नहीं बनेगी? कोई जात चाहिए या नहीं जो काम करने वाली हो? तो ये सिफत भी है, और दूसरा क्या? वजन फेल भी है, या अमल या फाल वजन है कि नहीं? और लेकिन ये वजन इसम में भी है और फिर या अमल जाफर, अहमद इसम में आ रहा है या नहीं? ये वजन, वजन तो इसम में भी आता है, मालूम हुआ ये वजन है तो फेल का या फल, लेकिन इसम में भी पाया जाता है। और अगर ऐसा वजन हो जो फेल के साथ खास नहीं, इसम में भी पाया जाता है, तो उसमें दूसरी दो शर्तें, कौन सी? शुरू में क्या हो? हुरूफ यतैन, और यामल के शुरू में या है कि नहीं? तो पहली शर्त तो पूरी इसकी हो गई। दूसरी शर्त क्या कि ये ता को कबूल, लेकिन ये ता को कबूल करता है, इसकी मुअन्नस यामल लतुन आती है, शर्त पूरी नहीं। जब शर्त पूरी नहीं तो ये जो वजन फेल है ये सबब नहीं बनेगा गैर इंसिराफ का, लिहाजा यामलुन तनवीन के साथ बोलेंगे। अगर गैर मुनसरिफ होता फिर तो तनवीन और कसरा ना आते। बात समझ में आ गई अच्छी तरह? तो कहते हैं वह वजन फेल, और वजन फेल के दरी मकाम मोतबर आजा बूदन यके अज हरूफ अतैन दर इब्तेदास, के वजन फेल के दरी मकाम मोतबर आजा के इस मकाम पर उसमें से मोतबर यानी जिसका एतबार किया जाए, बूदन यके अज हरूफ अतैन दर इब्तेदास, वो होना है हरूफ अतैन में से किसी एक हर्फ का दर इब्तिदास्त, उसके तर्जमा समझ में आया? बात क्या चल रही थी कि आला और औला, इसके इसमें भी असल क्या है? मुनसरिफ होना, लिहाजा इसकी असल भी हमने किसके साथ निकाली? तनवीन के साथ, आला युन और औला युन। फिर या मुतहर्रिक मा कबल फतहा किससे बदली? अलिफ से, और फिर अलिफ इज्तिमाई साकिनैन से गिर गया, औलन आलन बन गया। लेकिन अभी भी इसमें गैर मुनसरिफ होने के दोनों सबब मौजूद हैं, कौन से दो सबब? एक वसफियत, ये अभी भी क्या है? इसमें तफसील है, वसफ है। दूसरा क्या? दूसरी क्या वजह? वजन फेल, और वजन फेल ये आला औला, ये वजन तो फेल के साथ खास नहीं। वजन फेल में तो क्या शर्त थी? वो कब सबब बनेगा गैर इंसिराफ का? अगर वो खास हो किसके साथ? फेल के साथ, लेकिन ये तो फेल के साथ खास नहीं, फेल में भी पाया जाता है। और इस तो फिर इसमें दो और शर्तें हैं, अगर वो ऐसा वजन है जो फेल और इसम दोनों में पाया जाता है तो फिर दो और शर्तें, और वो क्या? शुरू में क्या हुरूफ है? आता ही ना, और वो यहां पर मौजूद है, औला और आला के शुरू में क्या है? हमजा। और दूसरी शर्त यह कि वो गोलता को भी कबूल न करते हो। आप बताइए इसमें तफजील की मुअन्नस गोलता के साथ आती है? अजरब की मुअन्नस अजरबतुन आती है? नहीं, बल्कि क्या आती है? जोरबा। तो वो ये तो गोलता को भी कबूल नहीं करता, तो दोनों शर्तें पूरी। जब दोनों शर्तें पूरी तो वसफ और वजन फेल दोनों अभी भी मौजूद हैं, और सबब बनेंगे किसका? गैरे इनसे। जब सबब बनेंगे तो आखिर से तनवीन को क्या कर देंगे? गिरा देंगे। जब तनवीन गिर गई तो अलिफ वापस आ गया, क्योंकि अलिफ तो गिरा ही किसकी वजह से था? तनवीन की वजह से। बात समझ में आ गई? तो कहते हैं वह वजन फेल के दरी मकाम मोतबर आजा, के वजन फेल के इस मकाम पर उसमें से जो मोतबर जिसका एतबार किया गया है, बूदन यके अस हरूफ अतैना दर इब्तेदास्त, बूदन यके होना यके अस हरूफ अतैना, अतैना में से किसी एक हरफ का दर इब्तेदास्त उसकी इब्तिदा में, बेकबूल ता और ता को कबूल न करना, ता को कबूल ना, वो गोल ता मुराद है भाई मुअन्नस वाली। वह ई माना बा वस्फ सुकूत अलिफ हम मौजूद अस्त, और ये वाला माना, ये वाली जो इल्लत है, माना का यहां तर्जमा करें वजह, वजह और इल्लत, आला और औला गैर मुनसरिफ है क्यों? इधर देखिए, आला और औला गैर मुनसरिफ है किस वजह से? दो सबब कौन से हैं? एक वजन फेल है और एक वसफ। अलिफ गिर गया फिर भी ये दोनों चीजें हैं कि नहीं? अभी भी ये दोनों चीजें मौजूद हैं, यही बयान कर रहे हैं कि वह ई माना, ये वाली जो इल्लत है, ये वाली जो वजह है, यानी गैर मुनसरिफ होने की ये वाली जो वजह है, बा वस्फ सुकूत अलिफ हम मौजूद अस्त, ये अलिफ के गिरने के वसफ के बावजूद, बा वस्फ सुकूत अलिफ, तर्जम आखिर से करूंगा, अलिफ के गिरने के वसफ के बावजूद, बावस्फ सुकूत अलिफ, अलिफ के गिरने के वसफ के बावजूद, ई माना ये वाली जो इल्लत है, यानी ये वाले जो दो सबब हैं हम मौजूद अस्त, ये इल्लत अभी भी मौजूद है। पस बकाए इल्लत मना सर्फ, پس علت منع صرف کا باقی رہنا موجب منع صرف کلمہ گردیدہ. یہ موجب کا معنی باعث اور سبب. موجب منع صرف کلمہ گردیدہ یہ کلمے کے منع صرف کا سبب ہو گیا, کلمے کے منع صرف کا سبب کیا چیز بنی؟ کہ غیر منصرف ہونے کی علت ابھی بھی باقی ہے. کیا علت ہے؟ وصف اور وزن فعل ابھی بھی باقی ہے, اس لیے تنوین گر گئی, الف واپس ہوا, یہ معنی ہے. پھر دیکھیے, پس بقائے علت منع صرف موجب منع صرف کلمہ گردیدہ, پس غیر منصرف ہونے کی علت کا باقی رہنا, وہ علت ابھی بھی باقی ہے تو اس علت کا باقی رہنا موجب منع صرف کلمہ گردیدہ وہ کلمے کے غیر منصرف ہونے کا باعث ہو گیا. تنوین را بر انداخت, تنویر کو گرا دیا, تنوین کو گرا دیا اس غیر منصرف ہو کر. صاحب فصول اکبری برائے تفصی ازیں اشکال راہ دیگر پیمودہ. دیکھو کتنی لمبی تقریر کی, یہ عام علماء صرف کی تقریر ہے کہ جوارین سے یا کیسے گری, یہ تو جمع منتحل جمعہ کا صیغہ ہے بھائی. انہوں نے کیا جواب دیا کہ اصل کلمے میں کیا ہے؟ منصرف ہونا, لہذا پہلے اس کو منصرف تنوین کے ساتھ نکالا, پھر اعلال ہو گیا, اعلال کے بعد ہم نے دیکھا تو وزن ہی بدل گیا تھا, مفرد والا وزن بن گیا تھا, اس لیے تنوین برقرار رہی اور یا بھی گری رہی. جبکہ اعلی اور اولا وغیرہ میں اعلال کر دیا پھر بھی کلمہ غیر منصرف ہے تو تنوین گر گئی, تنوین گر گئی تو الف واپس آ گیا کیونکہ الف تو اسی کی وجہ سے گرا تھا. بات سمجھ میں آ گئی؟ تو کتنی لمبی تقریر کرنا پڑی اس کو سمجھانے کے لیے, اشکال ہوا پھر اس اشکال کا جواب دینا پڑا, اس کی وضاحت کرنا پڑی. کہتے ہیں صاحب فصول اکبری نے اور راستہ اختیار کیا, انہوں نے اس کے لیے الگ ایک قانون بنا دیا. کیا قانون؟ یہ کہ فواعل, فواعل یا مفاعل جو بھی وزن سوری ہو, فواعل وزن پر جو بھی لفظ آئے اگر اس کے آخر میں یا ہوئی, یعنی وہ ناقص ہوا, کیا ہوا؟ اگر اس کے آخر میں یا ہوئی تو بغیر الف لام اور بغیر اضافت کے حالت رفعی اور جری میں وہ یا گر جائے گی. توجہ ہے؟ کیا قانون بنایا؟ باقاعدہ ایک الگ قانون بنا دیا کہ فواعل وزن سوری جو ہے, یعنی صورت فواعل جیسی ہو, فواعل ہو, مفاعل ہو وغیرہ, افاعل ہو, جو بھی وزن ہو, یعنی اس جیسی صورت. کہتے ہیں فواعل وزن سوری جب کس کے اندر آئے, ناقص کے اندر آ جائے, یعنی آخر میں کیا آئے, یا تو حالت رفعی اور جری میں جب یہ کس کے بغیر ہو, الف لام اور اضافت کے بغیر ہو تو یا گر جائے گی, اور اگر اضافت یا الف لام کے ساتھ ہو تو یا گرے گی نہیں البتہ ساکن ہو جائے گی. دیکھا, اب انہوں نے قانون بنا دیا. پہلے تو اشکال کس پر ہو رہا تھا؟ پہلے دیکھو, ادھر دیکھو, پہلے قانون تھا قازن والا. قازن حالت رفی میں بھی پڑھیں گے قازن, حالت جری میں بھی پڑھیں گے قازن. ہاں اگر اس پر الف لام ہو یا اضافت ہو, القاضی, پھر یا ساکن ہوگی گرے گی نہیں. توجہ ہے؟ وہی جواری کے اندر جو حالتیں پڑی ہیں وہی قاضی کے اندر بھی ہوں گی, لیکن قاضی کوئی جمع منتحل جمعہ والا وزن ہے نہیں, تو وہاں تو کوئی اشکال نہیں ہوتا. تو سارے صرفی کیا کرتے ہیں, قانون کس کے لیے بیان کرتے ہیں؟ قاضی کے لیے. اور پھر اسی قاضی کا قانون کس پر لگتا ہے؟ جواری پر بھی. تو جواری پر پھر اشکال کرتے ہیں, یہ تو غیر منصرف ہے, اس میں کہاں سے تنوین آ گئی؟ اشکال, بات سمجھ میں آ رہی ہے؟ قانون کس کے لیے ہے اصل میں؟ قاضی کے لیے. اس میں جو اعلال ہوا وہی کس میں ہو رہے ہیں؟ جواری. تو پھر باقی صرفی اشکال کرتے ہیں, جواری تو غیر منصرف ہے, اس میں تنوین کہاں سے آ گئی؟ تنوین نہیں ہوگی تو پھر یا گرے گی بھی نہیں, تو پھر جوارین کیسے ہوا, غواشین کیسے ہوا؟ اشکال سمجھ میں آ رہا ہے؟ تو پھر انہوں نے وہ ساری تقریر ان کو کرنا پڑی कहना पड़ा उनको कि असल हर इसम के अंदर क्या है, मुनसरिफ होना है, और एक है गैर इंसिराफ, एक है एलाल। क्या चीज मुकदम है? एलाल मुकदम है। पहले कलीमा बन तो जाए फिर हुक्म लगाना कि मुनसरिफ है या गैर मुनसरिफ। चुनाचे वो पूरी तकरीर जो अभी हमने पढ़ी वो सारी उनको करना पड़ती है। किसमें? काजी वाले कानून में। किसमें? साहिब फसूल अकबरी ने इसको काजी के नीचे रखा ही नहीं, काजी का कानून इस पर लगाया ही नहीं, जवारी और गवाशी पर। उन्होंने कानून ही अलग बयान कर दिया, वरना तो इतनी लंबी तकरीर करना पड़ेगी, इश्काल होगा, फिर जवाब देना पड़ेगा। तो साहिब फसूल अकबरी ने इसके लिए बाकायदा अलग कानून जिक्र किया, जो इन्होंने भी पीछे 25 नंबर कानून जिक्र किया था। क्या जिक्र किया था? कि फवाइल वजन अगर किस में आए, नाकिस में आए, तो हालत रफी और जरी में, हालत रफी और जरी में बगैर इजाफत और बगैर अलिफ्लाम के या को गिरा देंगे, और इजाफत और अलिफ्लाम के साथ हो तो या को साकिन रखेंगे। ये कानूनी बना दिया बाकायदा। अब इसमें गैर इंसिराफ वाली बात ही नहीं है, खत्म हो गई भाई, कानून है बस। क्या कानून? जहां भी फवाइल वजन आए और किस में हो, नाकिस में हो, तो वहां क्या करेंगे? हालत रफी जरी में बगैर अलिफ्लाम और बगैर इजाफत के क्या कर दो, या को गिरा दो। यहां गैर इंसिराफ वगैरह का जिक्र ही नहीं है, बस उसको गिराना पड़ेगा, कानून है भाई। तो जान छूट गई या नहीं आसानी से? अब इश्काल ही कोई नहीं। देखिए भाई, कहते हैं साहिब फसूल अकबरी बराए तफस्सी अजी इश्काल। तफस्सी का माना है जान छुड़ाना, छुटकारा हासिल करना। साहिब फसूल अकबरी जो है, यानी फसूल अकबरी के जो मुसन्निफ हैं, बराए तफस्सी अजी इश्काल, इस इश्काल से जान छुड़ाने के लिए राह दीगर पैमूदा, उन्होंने दूसरा रास्ता इख्तियार किया। पैमूदन का माना होता है नापना, नापना, पैमाइश करना। आप जमीन को मापते हैं। राह दीगर पैमूदा, उन्होंने दूसरा रास्ता मापा है। क्या किया है? यानी दूसरा, ये मुहावरा है भाई, मुहावरा यूं बोलते हैं, जैसे कोई रास्ते पर चल रहा है तो यूं किनाया कर दिया कि वो रास्ते को मापता हुआ जा रहा है, कदम उठाता हुआ जा रहा है या नहीं, तो गोया रास्ते को मापता हुआ जा रहा है, मुहावरा है। कि माना यह है रास्ते पर चलना, रास्ते पर चलना। तो कहते हैं उन्होंने इस इश्काल से जान छुड़ाने के लिए राह दीगर पैमूदा, दूसरे रास्ते को इख्तियार किया है कि ई जमारा अजमाइयत काजी बर आवुर्दा। माइयत का माना होता है साथ, साथ, जैद उन माँ अमरिन, जैद अमर के साथ है, तो माँ का माना होता है साथ। भाई साहिब फसूल अकबरी ने क्या किया, इधर देखिए, बाकी सरफी हजरात ने काजी के साथ ही जवारी को भी दाखिल किया था। तवज्जो है, जवारी पर भी किसका कानून लगाया था? काजी वाला। फिर इश्काल हुआ, फिर उसका भी उन्होंने जवाब दे दिया, लेकिन साहिब फसूल अकबरी ने जवारी को काजी से अलहदा कर दिया, इसके लिए एक अलग कानून बना दिया, फवाइल वजन। बात समझ में आ गई? यही बयान कर रहे हैं कि इन जमारा अजमाइयत काजी बर आवुर्दा, कि उन्होंने इस जमा को काजी के साथ से बाहर निकाल लिया, काजी की माइयत से, साथ होने से बाहर निकाल लिया। वह बराई कायदा दीगर करार दादा, और इसके लिए दूसरा कायदा जो है करार दे दिया, मुकरर कर दिया, यानी इनके, और वो ये के दर्जमए नाकिस, किसके अंदर? नाकिस की जमा में, के बर वजन सूरी फवाइल बाशद, जो फवाइल के वजन सूरी पर हो, बहालत रफा व जर यारा हजफ करदा तनवीन में आरन, हालत रफा और जर में या को हजफ करके तनवीन में आरन तनवीन ले आते हैं। उन्होंने मुख्तसर कर दी बात, अब यहां कोई गैर इंसिराफ का इश्काल ही नहीं है। उन्होंने क्या कानून जिक्र कर दिया कि फवाइल वजन पर जो भी नाकिस आए, जमा हो, तो क्या करो उसके आखिर से? हालत रफी जरी में या को क्या कर दो, गिरा दो, जब बगैर अलिफ्लाम और बगैर इजाफत के हो। चूंकि दर तकरीर साहिब फसूल अकबरी, चूंकि साहिब फसूल अकबरी की तकरीर में अज असल इश्काल वारिद नमे शवत, अज असल, असल से ही इश्काल वारिद नमे शवत, इश्काल वारिद नहीं होता। چونکہ صاحب فصول اکبری کی تقریر میں اصل سے ہی یعنی سرے سے ہی کوئی اشکال وارد نہیں ہوتا. وہ تخفیف معونت بسیار است, یہ مؤنس غلط لکھا ہے بھائی آپ کی کتابوں میں, مؤنس لفظ ہے نا, مؤنس کو بدل دیں, معونت کر دیں, کنارے پر لکھ لیں باہر میم واو, دو واو آئیں گے, میں لکھوا رہا ہوں اس طرح لکھو میم واو پھر ایک اور واو پھر نون اور لمبی تا, دو واو نون اور لمبی تا, میم واو پھر واو پھر نون تا, اور پہلے واو کے اوپر حمزہ ڈال دو, یہ حمزہ ہے دراصل, اور میم پر زبر ڈالو, یہ معونت. معونت کا معنی ہوتا ہے مشقت, مشقت تکلیف بھائی, جیسے آپ خوب وزن ایک جگہ سے اٹھا کر دوسری جگہ لے جاتے ہیں تو مشقت ہوگی یا نہیں, تکلیف ہوگی کہ نہیں, اس کو کہتے ہیں مشقت معونت بھائی. اور بسیار کا معنی زیادہ, زیادہ. تو کہتے ہیں در تقریر صاحب فصول اکبری, صاحب فصول اکبری کی تقریر میں از اصل اشکال وارد نمی شود, سرے سے ہی کوئی اشکال وارد نہیں ہوتا, و تخفیف معونت بسیار است, اور اس میں بہت زیادہ مشقت کی تخفیف ہے, بہت زیادہ مشقت کی یعنی باقی صرفیوں کے قانون میں بڑی مشقت ہے, قاضی والا قانون بیان کرتے ہیں, پھر وہ قاضی والا قانون جب جواری پہ لگتا ہے تو اشکال ہوتا ہے, پھر اس اشکال کا کیا کرنا پڑتا ہے, بڑا تفصیلی جواب دینا پڑتا ہے. لیکن صاحب فصول اکبری کی تقریر لے لیں تو پھر وہ لمبی تقریر نہیں, بلکہ وہ جو معونت بسیار تھی, وہ جو بڑی لمبی مشقت تھی, اس میں تخفیف آ گئی کہ نہیں, اس میں کیا آ گئی, اس میں تخفیف آ گئی, وہ ہلکا ہو گیا, آسان ہو گیا. تو کہتے ہیں وہ تخفیف معونت بسیار است, اور وہ جو زیادہ مشقت تھی اس کی تخفیف ہے, کس میں, صاحب فصول اکبری کی تقریر میں. لہذا قاعدہ را دریں کتاب بہمی نہج نوشتیں, اسی لیے قاعدے کو اس کتاب میں یعنی علم الصیغہ میں بہمی نہج اسی طریقے پر, اسی طریقے پر, جیسے کس کا طریقہ ہے, صاحب فصول اکبری کا, بہمی نہج اسی طریقے پر نوشتیں, ہم نے لکھا. بات سمجھ میں آ گئی اچھی طرح؟ تو کہتے ہیں ہم نے کس کا طریقہ اختیار کیا, صاحب فصول اکبری کا, جہاں غیر منصرف ہونے کا اشکال ہی نہیں ہوتا, کیونکہ الگ ایک باقاعدہ ضابطہ ہے جو اس لفظ پر لگتا ہے جو فوائل وزن پر آئے. بات سمجھ میں آ گئی؟ آگے دیکھیے بھائی, صیغہ سی و چہارم, صیغہ سی و چہارم, فقد رأیتموہ کے پوچھ رہے ہیں کون سا صیغہ ہے, آگے دیکھیے بیان. صیغہ رأیتم بروزن فعلتم, صیغہ جو ہے رأیتم ہے بروزن فعلتم کے وزن پر, فاء تعقیب و قد تحقیق تر ابتدائش آمدہ, تعقیب کی فا اور تحقیق کا قد اس کی در ابتدائش آمدہ, اس کی ابتدا میں آیا, یہ جو شروع میں آیا نا فقد, یہ فا کس لیے ہے, تعقیب کے لیے ہے, تعقیب کے لیے کہ ایک چیز دوسری چیز کے پیچھے ہے, بعد میں ہے. اور یہ قد کس لیے آتا ہے, تحقیق کے لیے بھائی, بات کو پختہ کرنے کے لیے. تو کہتے ہیں فا تعقیب و قد تحقیق در ابتدائے شامدہ, فا تعقیب اور قد تحقیق جو ہے اس کی ابتدا میں آیا, و چوہائے ضمیر مفعول در آخر آن لاحق شدہ. مسئلہ اس صیغے میں یہ ہے, رأیتموہ, یہ جو واو ہے یہ کہاں سے آیا, رأیتموہ, تو آپ کو بتلائیں گے کہ یہ رأیتم صیغہ ہے اور اس کے آخر میں ہا ضمیر مل گئی, اور جب بھی ایسا صیغہ جس کے آخر میں تم یا ہم یا کم, تم یعنی مخاطب کی ضمیر, مخاطب جمع مذکر حاضر, یا کم کی ضمیر ہو, یا اسی طرح ہم غائب کی ضمیر ہو, جمع مذکر غائب کی, جب ان یہ ضمیریں کسی صیغے کے آخر میں آئیں اور پھر ان کے ساتھ ضمیر متصل آگے جوڑنی پڑے, تو کم ہم اور تم یہ جو ضمیر کسی صیغے کے آخر میں آئیں جب ان کے ساتھ کوئی ضمیر متصل جڑے تو درمیان میں پھر واو آ جاتا ہے تو تم سے کیا بن جائے گا تموہ اور کم سے کیا بن جائے گا کموہ اور ہم سے کیا بن جائے گا ہموہ جیسے ضرب تم سے کیا بن جائے گا ہا ساتھ جوڑ دیں ضرب تموہ بات اچھی طرح سمجھ میں آ گئی اچھا تو سوال پیدا ہوتا ہے کہ یہ واو کہاں سے آیا واو کہاں سے آیا تو اس کا ضابطہ یہ بیان کریں گے کہ بس جب بھی کم ہم اور تم کی ضمیر ہو اس کے ساتھ کوئی اور ضمیر متصل جوڑیں تو درمیان میں واو لے آئیں گے یہ ضابطہ بیان کریں گے بات سمجھ میں آ گئی یہ اشکال ختم ہو گیا جبکہ بعض صرفی حضرات نے اور طریقہ اختیار کیا وہ کہتے ہیں کہ یہ جو تم ہے اس کی اصل تمو ہے ہم کی اصل ہمو ہے کم کی اصل کمو ہے آخر میں واو تھا لیکن واو چونکہ طرف میں تھا اس لیے اس کو گرا دیا اور ماقبل والے میم کو ساکن کر دیا تو تمو سے کیا بن گیا تم کمو سے کیا بن گیا کم اور ہمو سے کیا بن گیا ہم بن گیا اور پھر جب ضمیر متصل ساتھ جوڑیں گے تو وہ جو واو گر گیا تھا وہ واپس آ جائے گا فرق سمجھ میں آ رہا ہے ایک ہی بات ہے بعض صرفی اس کو دوسرے انداز میں ذکر کرتے ہیں اور بعض اس انداز میں ذکر کرتے ہیں تو اور کتابوں میں یہ بات آئے گی میں اس لیے بیان کر رہا ہوں وہاں آپ حیران ہوں گے کہ یہاں تو اور طرح ذکر ہے علم الصیغہ میں تو اور طرح ذکر تھی بعض اس کو کس طرح ذکر کرتے ہیں کہ یہ تم اس کے ساتھ اصل میں واو تھا یہ کم کے ساتھ اصل میں واو تھا اور یہ ہم کے ساتھ اصل میں واو تھا لیکن واو طرف میں تھا حرف علت ہے کمزور ہے لہذا اس کو گرا دیتے ہیں لیکن اگر کوئی ضمیر متصل ساتھ جڑے تو پھر یہ واو نہیں گرتا اور یا یوں کہیں واپس آ جاتا ہے بات سمجھ میں آ گئی جبکہ صاحب علم الصیغہ اسی ضابطے کو اس انداز میں ذکر کر رہے ہیں یہ نہیں کہہ رہے کہ یہ کم اصل میں کمو تھا نہیں یا تم اصل میں تمو تھا یا ہم اصل میں ہمو تھا نہیں اس طرح نہیں بیان کرے بس آسان لفظوں میں کہہ رہے ہیں کہ یہ جو تم کم اور ہم ضمیریں ہیں ان کے ساتھ جب بھی کوئی ضمیر متصل آ کر جڑے گی تو درمیان میں واو لے آئیں گے طریقہ سمجھ میں آ گیا دیکھیے بھائی اب عبارت کہتے ہیں وچوں ہائے ضمیر مفعول در آخر آ لاحق شدہ جب جو ہے مفعول کی ہا ضمیر اس کے آخر میں لاحق ہو گئی مل گئی جڑ گئی ایک اور چیز بھی آپ نے غور کیا رأیتموہ ہمارے ہاں رائج غلطی ہے اس کو پڑھتے کیسے ہو ضمیر رأیتموہ کے آخر میں کیا ہے عموماً اکثر یوں پڑھتے ہیں ہو ضمیر نہیں بھائی یہ کیا کہہ رہے ہیں ہائے ضمیر ضمیر کی ہا یاد رکھو جب بھی کوئی کلمہ ایک حرف پر مشتمل ہو تو اس کا وہ نام لیتے ہیں جو حروف تہجی کے اندر اس کا نام ہو کیا بات ہوئی جب بھی کوئی کلمہ ایک حرف پر مشتمل ہو اگر اس کا نام لینا ہو تو وہ نام لیتے ہیں جو کس کے اندر ہے حروف تہجی اور حروف تہجی میں ضربتموہ یہ آخر میں کیا ہے ہا ہے اس کو ہا پڑھتے ہیں حروف تہجی میں اور یہ کلمہ ہے کلمہ کسے کہتے ہیں با معنی لفظ کو اور ہا ضمیر کا کچھ معنی ہے کہ نہیں اس کا معنی ہے الف باتا جو حروف تہجی ہیں ان کا تو کوئی معنی نہیں وہ تو صرف کس لیے ہیں آپس میں جوڑنے کے لیے ہیں تاکہ ان سے لفظ بنائے جائیں مثلا میں نے زید لکھنا ہے تو ادھر سے زا لوں گا یا لوں گا اور دال لوں گا اور جوڑ کر کیا بنا لوں گا زید تو یہ جو حروف تہجی ہیں یہ جوڑنے کے لیے ہیں کہ ان کو جوڑ کر مختلف لفظوں کو لکھا جائے ان کا معنی نہیں ہے الف با تا وغیرہ کا کوئی معنی نہیں جبکہ کلمات وہ ہوتے ہیں جن کا کوئی معنی ہو جیسے ہا ضمیر اس کا کوئی معنی ہے با حرف جر ہے اس کا بھی معنی ہے بھائی یا اسی طرح واو حرف عطف ہے اسی طرح یا واو کس کے لیے آتا ہے قسم کے لیے آتا ہے تو یہ سارے کلمات ہیں اور یہ ایک حرف پر مشتمل ہیں اور جب کوئی کلمہ ایک حرف پر مشتمل ہو यानी उसका कुछ माना है, कलिमा है और मुश्तमिल कितने हुरूफ पर है, एक। उसका जब आपने नाम लेना हो तो कौन सा नाम लेते हैं, हुरूफ तहज्जी में जो उसका नाम है, और यहां पर ज़रबतु मुहु के आखिर में क्या है, हा है भाई, हा। जैसे भाई बिस्मिल्ला की तरकीब आपसे कोई पूछे तो आप क्या कहते हैं, बा जारा, बी जारा कोई भी नहीं कहता, क्योंकि बा एक हर्फ है और उसका वो कलीमा है, उसका माना भी है। तो अब इसका नाम लेना है तो क्या कहेंगे, बा जारा। हुरूफ तहज्जी में इसको बा कहते हैं, इसलिए बा कहेंगे। तो देखिए किताब पर कहते हैं, वचू हाय जमीर मफूल दर आखिर आ लाहिक शुदा, जब मफूल की हा जमीर जो है इसके आखिर में मिल गई, जुड़ गई, वो बर तुम अफजूदा, तो वो को तुम पर बढ़ा दिया, वो को तुम पर बढ़ा दी। अफजूदन का माना बढ़ना भी होता है और बढ़ाना भी, तो चाहे इस तरह तर्जमा कर लें, वो बर तुम अफजूदा, वो तुम पर बढ़ गया, वो को तुम पर। तो हर्फ वो जो है वो लफ्ज तुम पर बढ़ गया। व कायदा चुनी अस्त, और कायदा यूं है कि बाद कुम व हुम व तुम, के कुम हुम और तुम के बाद हर गह जमीर लाहिक में शबद, जब भी जमीर जो है वो लाहिक होती है, जुड़ती है, बाद मीम व में फजायद, तो मीम के बाद व बढ़ाते हैं, वह मीम मजमूम में शबद, और मीम मजमूम हो जाता है, चू कतल तुमूहुम अकल तुमूहा अकरिह तुमूनी कतल तुमूहुम। देखो हुम जमीर साथ जोड़ दी तो तुम के लिए क्या ले आए, वो कतल तुमूहुम, और अकल तुमूहा, यहां हा मुअन्नस की जमीर जोड़ दी तो भी तुम के साथ वो ले आए, अकल तुमूहा। इसी तरह अकारिह तुमूनी, यहां भी या मुतकल्लिम की जमीर जोड़ी तो नूने विकाया भी ले आए और साथ वो भी आ गया, तो क्या कहा, अकारिह तुमूनी। तलक तुमू हुन्ना, यहां हुन्ना जमीर साथ जोड़ी तो वो आ गया। बल्कि दर ताए मकसूरा वाहिद मुअन्नस हाजिर, बल्कि ताए मकसूरा जो है वाहिद मुअन्नस हाजिर की, हीन लुहूक जमीर, हीन का माना वक्त, लुहूक का माना मिलना, जुड़ना, हीन लुहूक जमीर, जमीर के जुड़ने के वक्त, गाहे याए साकिना ज्यादा में शब्द, कभी कभार याए साकिना ज्यादा हो जाती है। इन्होंने अभी आपको बतलाया कि तुम कुम और हुम ये जो जमीरें हैं, इनके साथ अगर कोई जमीरें मुत्तसिल जोड़ेंगे तो दरमियान में क्या बढ़ा देते हैं, वाओ। जबकि कहते हैं कभी कभार जो वाहिद मुअन्नस हाजिर के सिगे में ताए मकसूरा है, जारा बती, और इसके साथ जब कोई जमीर जोड़ते हैं तो दरमियान में या ले आते हैं, जारा बती ही, वैसे तो होना चाहिए जारा बती ही, क्या होना चाहिए, लेकिन कभी इस ता के नीचे जेर है और जेर के मुनासिब क्या है, या को भी दरमियान में ले आते हैं, तो कैसे कहते हैं, जारा बती ही अकरमती, इसके साथ जरा हा जमीर जोड़े, कैसे पढ़ेंगे, हाँ या के बगैर कहें अकरमती ही, और कभी ता के बाद या भी बढ़ा देते हैं, अकरमती ही। तरीका समझ में आया, ये बयान कर रहे हैं, कहते हैं बल्कि दर ताय मकसूरा वाहिद मुअन्नस हाजिर, वाहिद मुअन्नस हाजिर की ताय मकसूरा में, हीन लुहूक जमीर, जमीर के जुड़ने के वक्त, गाहे याए साकिना ज्यादा में शवद, कभी याए साकिना ज्यादा हो जाती है। दर सही बुखारी दर कौल इब्न मसूद रजी अल्लाह ताला अन्हु वारिद शुदा, सही बुखारी में हजरत अब्दुल्ला इब्न मसूद रजी अल्लाह ताला अन्हु के कौल में वारिद हुआ है, यानी आया है, किस तरह आया है, लव कारा अती ही, हजरत अब्दुल्ला इब्ने मसूद रजी अल्लाह ताला अन्हु के अल्फाज हैं भाई, हदीस में आए हैं, किसी औरत ने कोई सवाल वगैरह किया तो फरमाया लव कारा अती ही लवजती ही, देखा असल में क्या था, लव कारा अती ही, लेकिन ता के बाद क्या बढ़ाया गया, या लव कारा अती ही, अगर तू उसे पढ़ती, लवजती ही तो तू उसे पा लेती। बात समझ में आ गई, सीगा सी व पंजुम, पैंतीसवां सीगा, अनुल जिमु कुमूहा, بیان. سیغا نلزیمو است. سیغا کون سا ہے؟ سیغا نلزیمو ہے. مثل نکرمو جیسے کہ نکرمو باب افعال سے. حمزہ استفعال بر سرش آمدہ. حمزہ استفہام اس کے سر پر آیا یعنی اس کے شروع میں آیا. وکم ضمیر مفعول در آخرش. اور کم مفعول کی جو ضمیر ہے وہ اس کے آخر میں آئی. وبعد آ بسبب ہا ضمیر مفعول دوم بعد میم واو افزودہ. اچھا دیکھو دیکھو پہلے سمجھ لو. اصل صیغہ ہے نلزمو. الزما یلزم باب افعال سے ہے. جمع متکلم کا صیغہ ہے نلزم. پھر اس کے ساتھ ایک مفعول جڑا کم ضمیر نلزم کم. پھر اس کے ساتھ دوسرا مفعول ہا ضمیر کو بھی جوڑا. تو کم کے بعد ہا کو جوڑنا ہے تو کس کو بڑھا دیا؟ واو کو. تو کیسے کہا؟ انلزمکموہا. طریقہ سمجھ میں آ گیا؟ تو یہ جو کم ہے یہ بھی مفعول کی ضمیر اور ہا جو ہے وہ بھی مفعول کی ضمیر. کم مفعول اول ہے اور ہا جو ہے مفعول ثانی ہے. یہ معنی ہے. پھر دیکھیے بھائی کہتے ہیں حمزہ استفہام بس سر شامدہ. حمزہ استفہام اس کے سر پر یعنی اس کے شروع میں آیا. وکم ضمیر مفعول در آخرش. اور کم ضمیر مفعول اس کے آخر میں آ گئی. آخر میں آئی یعنی ایک ضمیر کم مفعول کی آ گئی. وبعد آ بسبب ہا ضمیر مفعول دوم بعد میم واو افزودہ. اور اس کے بعد بسبب ہا ضمیر مفعول دوم دوسرے مفعول کی جو ہا ضمیر ہے اس کی وجہ سے بعد میم واو افزودہ. میم کے بعد واو بڑھ گیا. میم مضموم شدہ اور میم کیا ہوا؟ مضموم ہو گیا. انلزمکموہا گشتہ اور انلزمکموہا ہو گیا. بھائی عبارت سب کو سمجھ میں آ گئی اچھی طرح. صیغہ سی و ششم 36واں صیغہ. ان سیکون ان سیکون. اس صیغے میں اشکال یہ ہوتا ہے کہ ان تو نصب دیتا ہے تو سیکون یہاں پر رفع کیوں ہے بھائی؟ رفع کیوں ہے؟ تو آپ کو بتلائیں گے کہ یہ ان ناصبہ نہیں ہے. نصب دینے والا ان نہیں ہے. یہ ان مخففہ من المثقلہ ہے. یہ ان کیا ہے؟ مخففہ من المثقلہ. یاد رکھیے ہدایت النحو میں آپ پڑھیں گے کہ یہ جو حروف مشبہ بالفعل ہیں انا اور انا اس میں دیکھو نون مثقل ہے شد والا ہے نا مشدد ہے. انا میں بھی اور انا میں بھی کبھی تخفیف کرتے ہیں اور ایک نون کو حذف کر دیتے ہیں اور انا کو پڑھتے ہیں ان اور انا کو پڑھتے ہیں ان. تو یہ ان مخففہ ہے من المثقل. انا کو کیا پڑھا؟ ان. ایک نون ختم کر دیا ان. تو اس کو کیا کہیں گے؟ ان مخففہ من المثقل. اور انا سے کیا بنا دیا؟ ان. تو اس کو کیا پڑھیں گے؟ ان مخففہ من المثقل. پھر اس میں ایک اور بات یاد رکھیں. یہ ہے وہی انا اور انا. اور انا اور انا کیا کرتے تھے؟ اپنے اسم کو نصب دیتے ہیں اور خبر کو رفع دیتے ہیں. لہذا یہ عمل ابھی بھی اسی طرح کریں گے. اور ان کے آگے ان کا اسم آئے گا تو اس کو کیا کریں گے؟ یہ نصب دیں گے اور خبر کو کیا کریں گے؟ رفع. صورت سمجھ میں آ رہی؟ تو جو ان ہے نا مخففہ اس کا اسم کبھی عبارت میں نظر آئے گا اور کبھی نظر توجہ ہے. ان کون سا ان؟ مخففہ من المثقلہ. یہ کیا کیا چاہتا ہے؟ ایک اسم اور ایک خبر. اسم کو کیا کرتا ہے؟ نصب دیتا ہے. اور خبر کو رفع. اسم کو کیا دیتا ہے؟ نصب دیتا ہے. اور خبر کو رفع دیتا ہے. اسم کو نصب دیتا ہے اور خبر کو رفع دیتا ہے. لہذا آپ دیکھیں گے کہ بعض جگہ ان ہے اور اگلے اسم پر نصب ہے اور اس سے اگلے اسم پر رفع ہے. تو وہاں آپ کو شارح بتائے گا. آپ حیران ہوں گے یہ ان نصب کیسے دے رہا ہے؟ ان تو شرط کے لیے آتا ہے یہ نفی کے لیے آتا ہے. تو وہاں آپ کو بتائیں گے کہ یہ ان کون سا ہے؟ مخففہ من المثقلہ، یعنی وہ انا ہے اور انا کی طرح عمل کرے گا، اور یہ جو ان ہے مخففہ من المثقلہ، اس میں آپ جب بھی دیکھیں گے یہ کبھی بھی نصب نہیں دیتا، توجہ ہے، نحوی بات بیان کر رہا ہوں، یہ آپ کو وہاں کام آئے گی نحو کے اندر، لیکن یہ جو ان ہے یہ کبھی بھی نصب نہیں دیتا، آپ جب بھی دیکھیں گے اس کے بعد آپ کو رفع تو ملے گا، کبھی بھی نصب نہیں ملے گا، تو اشکال ہوتا ہے کہ یہ بھی تو ابھی آپ نے ہمیں بتایا یہ کون سا ان ہے مخففہ، یہ دراصل ان ہے، انا بھی انا کی طرح عمل کرتا ہے اور انا مخففہ ہو کے بھی عمل کرتا ہے، لیکن یہ ان کو ہم نے کبھی عمل کرتے ہوئے دیکھا ہی نہیں، جب مخففہ ہو جائے تو نحوی حضرات پھر جواب دیتے ہیں کہ بھئی یہ بھی نصب دے رہا ہے لیکن اس کا اسام محذوف ہے، اس کا اسام اور وہ ضمیر شان ہوتی ہے وہاں پر محذوف ہوتی ہے، کیا ہوتی ہے، ہاں وہ ضمیر ہوگی تو گویا یہ ان سیکون کیا ہے، ہاں آپ تفاسیر اٹھائیں گے تو وہاں یہاں وہ ضمیر نکالی ہوگی، مثلا انہ سیکون کیا ہوگا، سیکون تو انہ کیا ہوا، حرف مشبہ بیل فیل، ہا ضمیر اس کا اسم اور سیکون اس کی خبر، اب یہ انہ عمل کر رہا تھا کس میں، ہا ضمیر میں، اور ضمیر تو ہے مبنی، اس کے اندر عمل ظاہر نہیں ہوتا، اس لیے انہ پڑھ رہے ہیں ہم، بھائی ضمیر مبنی ہے، پھر جب ان کو مخففہ بناتے ہیں تو اس کے اسم کو ہمیشہ حذف کر لیتے ہیں، تو کیا بن گیا، ان سیکون، توجہ ہے، ان جب مخففہ ہو یہ کبھی بھی کسی کو نصب نہیں دیتا، تو نحوی حضرات پہ اشکال ہوتا ہے، آپ نے تو کہا یہ کون سا ان ہے مخففہ، اور اسی طرح انا بھی کبھی مخففہ ہوتا ہے، اس میں تو ہم دیکھتے ہیں وہ آگے نصب دے رہا ہوتا ہے، اور لیکن یہ ان کو ہم جب بھی دیکھتے ہیں یہ کبھی نصب ہی نہیں دیتا، تو نحوی حضرات پھر جواب دیتے ہیں جان چھڑانے کے لیے، کیا یعنی ایسی تاویل کرتے ہیں کہ ان کا قانون بھی بچ جائے اور جواب بھی ہو جائے، وہ کہتے ہیں یہ جو ان مخففہ من المثقلہ ہوتا ہے اس کا اسم ہمیشہ محذوف ہوتا ہے اور وہ ضمیر شان ہوتی ہے، یہ اس میں عمل کر رہا ہے، یعنی کہ عمل ہی نہیں کر رہا، اس کا عمل کس میں ہوتا ہے ہمیشہ، تو جب بھی کہیں پر آ جائے یہ ان مخففہ ہے، آپ کو کیا پتا چلا کہ ادھر اصل کیا تھا پہلے ان، اور ایک اور بات کا بھی آپ کو فوراً پتا چل گیا کیا، کہ اس کا اسم ضمیر شان بھی محذوف ہے، توجہ ہے، جب بھی کہیں آ جائے کیا، ان مخففہ من المثقلہ، تو ساتھ ہی ایک اور بات کا بھی آپ کو پتا چل جاتا ہے، اور وہ کیا کہ اس کا اسم ضمیر شان محذوف ہے، ان جب ہوگا مخففہ اس کا اسم ضمیر محذوف ہونا ضروری نہیں، لیکن ان کے اندر ضروری ہے، بھائی یہ یاد رہے گی بات، ہاں یہ جگہ جگہ آپ کو تفسیر میں کام آئے گی، تو دیکھیے کتاب پر صیغہ سی و ششم ان سیکون بیان، صیغہ یکون است، یہ یکون صیغہ ہے، مثل یقول کس کی طرح، یقول کی طرح، اشکال بسبب عدم نصب است، اشکال جو ہے وہ نصب کے نہ ہونے کی وجہ سے ہے کہ نصب کیوں نہیں آ رہا اس کے اوپر ان کی وجہ سے، وہ وجہش این کے، اور اس کی وجہ یہ ہے کہ این ان ناصبہ نیست، کہ یہ ان ناصبہ نہیں ہے، نصب دینے والا ان نہیں ہے، بلکہ مخففہ از ان مشبہ بالفعل، بلکہ یہ مخففہ ہے کس سے، ان مشبہ بالفعل سے، بعد علم و ظن این ان میں آیت، علم و ظن کے بعد یہ ان آتا ہے، کس کے بعد آتا ہے، ہاں یہ بھی قیمتی بات یاد رکھنا، اس ان سے ما قبل، یہ یوں کہیں علم اور ظن کے لفظ کے بعد ان آ جائے تو اس میں غور کر لینا، یہ عموماً کیا ہوگا، مخففہ من المثقلہ ہوگا، کس کے بعد آئے گا، علم اور ظن، جیسے یہ ان سیکون قرآن میں کیسے آیا ہے، علیما ان سیکون، دیکھا ما قبل میں کیا ہے، علیما آیا ہے بھائی، تو کہتے ہیں بعد علم و ظن ای ان میں آیت، علم و ظن کے بعد یہ والا ان آتا ہے، یعنی مخففہ من المثقلہ، و نصب نمے کنت، اور یہ نصب نہیں دیتا، بات سمجھ میں آ گئی، یعنی فیل کو نصب نہیں دیتا بھائی، فیل کو، ورنہ تو ویسے نصب دے رہا ہے، کس کو دے رہا ہے، کون سی ضمیر شان جو ہے، یعنی محل نصب ہے وہاں. اچھا آگے دیکھیے صیغہ سی و ہفتم، 37واں صیغہ متنا بیان، صیغہ متکلم مع الغیر است. یہ صیغہ متکلم مع الغیر ہے. کیا معنی متکلم مع الغیر؟ یعنی جمع متکلم. یہ جمع متکلم کا صیغہ ہے. چون خفنا، جیسے خفنا، خفنا اصل میں کیا تھا؟ خوفنا، خوفنا. اسی طرح مات یا موتو، یہ بھی واوی ہے، اور اس سے صیغہ کیا آیا؟ میتنا. تو میتنا اصل میں کیا تھا؟ ماویتنا، یعنی اس باب سامعہ ہے. جیسے خاف یا خافو کیا ہے؟ باب سامعہ. گردان کس طرح ہوگی؟ ماتا ماتا، ماتو ماتت، ماتتا متن، مت متما، متم متی، متما متن، متو متنا. دیکھا متنا، طریقہ سمجھ میں آ رہا ہے. اچھا یہ میم کے نیچے کسرہ کہاں سے آیا؟ ہاں یہ عین کا کسرہ ہے. سامعہ سامعہ، میم کے نیچے کیا ہے؟ کسرا، یعنی عین کا جو کسرا ہے درمیان والے حرف کا کسرا، وہ کس کو کس پر آ گیا؟ ما قبل پر آیا. متنا کہ میم کا کسرا بتلا رہا ہے کہ یہاں سے جو وو گرا وہ کیا تھا؟ مقصور تھا، مقصور تھا. تو کہتے ہیں یہ صیغہ متکلم مال غیر است، چون خیفنا، جیسے خیفنا، ووجہ اشکال درین صیغہ این است. اچھا اب اشکال ذکر کرنے لگے ہیں. کہتے ہیں وجہ اشکال درین صیغہ این است، اور اس صیغے میں اشکال کی وجہ یہ ہے کہ مزارع آن در قرآن مجید مضموم العین مستعمل شدہ، کہ اس کا مزارع جو ہے قرآن مجید میں مضموم العین استعمال ہوا ہے. چون یموتو ویموتون، مضموم العین ہے نا. یموتو اصل میں کیا تھا؟ یموتو کیا تھا؟ تو واو کی حرکت کس کو دے دی؟ میم کو دے دی، کیا بن گیا؟ یموتو. یموتو تھا، معلوم ہوا ینصرو باب سے. اگر یہ سمیعہ سے ہوتا تو سمیعہ کا مظہرے تو کیا آتا ہے؟ یسمعو. تو پھر تو اس کی اصل یموتو ہوتی، اور یموتو میں واو کا فتحہ کس کو دیں گے؟ میم کو. اور پھر ماقبل فتحہ کی وجہ سے میم کس سے بدلے گا؟ الف سے. تو کیا ہونا چاہیے؟ یماتو. لیکن قرآن میں تو یماتو نہیں آیا، بلکہ کیا آیا ہے؟ یموتو آیا ہے. یموتو کیا بتلا رہا ہے؟ یہ کس باب سے ہے؟ باب نصارا سے. اور متنا یہ کیا بتلا رہا ہے؟ یہ کس باب سے ہے؟ سمیعہ سے ہے. تو مزارے کو دیکھو تو لگتا ہے یہ باب سمیعہ سے ہے. ماضی کو دیکھیں، متنا کیا ہے؟ ماضی ہے. ماضی کا صیغہ جو آیا قرآن میں، اس کو دیکھیں تو لگتا ہے یہ کون سا باب سے ہے؟ سامعہ سے. لیکن اس کے جو مزارے ہیں، مزارے آئے ہیں قرآن میں، ان کو ہم دیکھیں تو یوں لگتا ہے یہ باب نصارا سے ہے. بھائی یہی اشکال ذکر کریں گے. دیکھیے کہتے ہیں وجہ اشکال درین صیغہ این است، اشکال کی وجہ اس صیغے میں یہ ہے کہ مضارع آن در قرآن مجید مضموم العین مستعمل شدہ، کہ اس کا مضارع جو ہے قرآن مجید میں مضموم العین استعمال ہوا ہے. چون یموت و یموتون، پس بایت کے صیغہ از نصرہ ینصرو باشد، کہ صیغہ از نصرہ ینصرو باشد، کہ صیغہ نصرہ ینصرو سے ہو. و متنا آید چون قلنا، اور کیا آئے؟ متنا آئے، جیسے کہ قلنا. قال یقول اجوف ہے نا، اجوف واوی ہے، نصارا سے ہے، تو وہاں کیا آتا ہے؟ قلنا. تو یہاں بھی کیا آنا چاہیے؟ متنا. لیکن قرآن میں کیا آیا ہے؟ متنا. جواب آپ کو بتلائیں گے کہ یہ جو مات یا موتو ہے، یہ باب نصارا سے بھی آیا ہے عربی زبان میں، اور باب سمیعہ سے بھی آیا ہے. تو قرآن میں جو ماضی استعمال ہوئی وہ باب سمیعہ سے ہوئی، متنا. اور اسی طرح متو آیا، یعنی قرآن میں متو، متو قبل حاضا. قرآن میں ماضی جو آئی ہے باب سمیعہ سے آئی ہے، اور مزارے جو آئے ہیں اس کے وہ باب نصارا سے آئے ہیں، یموتو اور یموتون وغیرہ. بھائی جواب سمجھ میں آ گیا؟ جوابش این کے، اس کا جواب یہ ہے کہ اہل تفسیر نویشتان کے، اہل تفسیر نے لکھا ہے کہ این لفظ، این کے این لفظ आज समीहा आमदा, यहां आज होना चाहिए भाई, आज आपकी किताब में नहीं होगा, ये किताबत की गलती है कि ई लफ्ज असमिया आमदा कि ये लफ्ज जो है बाबे समिया से आया है। माता या मातू चू खाफ या खाफू, माता या मातू के बाद चू का लफ्ज होना चाहिए, माता या मातू चू खाफ या खाफू, चू खाफ या खाफू, खाफ या खाफू से पहले निशान लगाएं और बाहर किनारे पर लिख लें चू खाफ या खाफ। फिर देखिए तर्जमा जवाब शीन के, इसका जवाब यह है कि अहले तफसीर नवीश्तान के अहले तफसीर ने लिखा है कि ई लफ्ज असमिया आमदा कि ये लफ्ज जो है बाब समिया से आया है, माता या मातू चू खाफ या खाफू जैसे कि खाफ या खाफू, व अज नसरा हम आमदा और बाब नसरा से भी आया है चू माता या मूतू जैसे कि माता या मूतू, वदर कुरान मजीद माजी असमिया मुस्तामल शुदा व मुजारे अजना सारा, और कुरान मजीद में माजी जो है वो समिया से इस्तेमाल हुई और मुजारे बाबे नसारा से। बात समझ में आ रही, हासिल जवाब क्या हुआ कि कुरान में माजी बाबे समिया से और मुजारे बाबे नसारा से। मजीद तफसील इसमें याद रखना भाई, इन्होंने कहा कि माजी कुरान में सिर्फ बाबे समिया से आई है, हालांकि ऐसा नहीं, कुरान में जो माजी है वो बाबे समिया से भी आई है और बाबे नसारा से भी आई है। समिया से आई है माजी, जैसे अभी मिसाल जिक्र हुई मित तो, या जैसे मित ना, और बाबे नसारा से भी कुरान में माजी इस्तेमाल हुई है, जैसे कुरान में आया है मुत तुम, क्या आया है मुत तुम आया है, लइन कुतिल तुम फी सबीलिल्लाही औ मुत तुम, और इसी तरह मित तुम भी आया है। तो मालूम हुआ माजी जो है कुरान में बाबे समिया से भी आई है और बाबे नसारा से भी, लेकिन मुजारे वो सिर्फ किससे इस्तेमाल हुआ है बाबे नसारा से भाई। और ये बात आपको जो इल्मुस्सीगा का उर्दू का नुस्खा है उसके हाशिए में भी मिल जाएगी। आगे देखिए भाई, सीगाए सी वहश तुम फम बजासत बयान, फन बजासत सीगा वाहिद मुअन्नस गायब माजी मारूफ अस्त, कहते हैं फम बजासत जो है ये वाहिद मुअन्नस गायब माजी मारूफ का सीगा है, मिसले इन फतारत, किसकी तरह है इन फतारत की तरह, हमजा बसबब दर्ज उफ्तादा, हमजा जो है दरमियान में होने की वजह से गिर गया क्योंकि हमजा वसल है, व नून के साकिन बूद और नून जो के साकिन था, बसबब वकूए बा बाद आ, वो बा के होने की वजह से बाद आ उसके बाद, वो जो नून साकिन है उसके बाद क्या थी बा थी, तो वो नून मीम से बदल गया। आपने भी पढ़ा होगा कि बा से पहले अगर नून साकिन आ जाए तो उस नून को किससे बदलते हैं मीम से बदलते हैं, तो यहां पर भी था इन बाजासत, फिर नून के बाद क्या है बा, तो वो नून किससे बदल गया तो मीम से बदल गया और क्या बन गया इम बाजासत, और फिर शुरू में फा आ गई तो क्या बन गया फम बाजासत। तो कहते हैं वह हमजा बसबबे दर्ज उफ्तादा, हमजा जो है दरमियान में होने की वजह से गिर गई, व नून के साकिन बूद बसबबे वकूए बादे आ मीम शुदा, और नून जो के साकिन था वो इसके बाद बा होने की वजह से मीम शुदा मीम हो गया, बाई जिहत दरसीगा इश्काल आमदा, इस जिहत से सीगे के अंदर इश्काल आया, तो चूंकि सूरत बदल गई वो बाबे इन्फियाल की, तो अलामत क्या है उसके शुरू में क्या आता है नून आता है, वो नून तो मीम से बदल गया, तो अब इश्काल हो रहा था कि ये कौन सा सीगा है, तो बतला दिया कि ये मीम दरअसल नून था। सीगा सी व नुहम 39वां सीगा अद्दाई बयान, याद रखिए अदाई इसके आखिर में या थी अदाई, और कभी कभार क्या करते हैं आखिर से या को गिरा देते हैं तो अदाई हुआ। देखिए बयान कर रहे हैं सीगा इसमें फाइल अस्त, इसमें फाइल का सीगा है दाई, असल सीगा क्या है दाई, देखो या के साथ है, या बमूजिब कायदा या इस जाब्ते की वजह से कि या आखिर इसमें मुअर्रफ बिल्लाम रा गाहे हजफ में कुनन, कि या आखिर इसमें मुअर्रफ बिल्लाम, मुअर्रफ बिल्लाम इसम के आखिर की जो या है उसको गाहे हजफ में कुनन क्या कर लेते हैं हजफ कर लेते हैं, साकित शुदा या इस जाब्ते के बाइस साकित हो गई। आगे देखिए सीगा चहिलुम, चहिल कहते हैं चालीस को चहिल, और चालीसवां चहिलुम, चहिलुम मीम आखिर में जोड़ देंगे चहिलुम, चालीसवां सीगा अल जवारी, ये वही सीगा आ गया जो अभी इस पर लंबी तफसीली बहस हुई भाई। बयान अल जवारी बूदा, असल में ये अल जवारी था यानी आखिर में या थी, बाकायदा के इनक जिक्र कर दें वो जाब्ता जो कि अभी हमने जिक्र कर दिया, यारा हजफ कर दें उस जाब्ते से या को हजफ कर दिया तो अलजवारी रह गया। जाब्ता क्या था कि मुअर्रफ बिल्लाम इसम के आखिर से या को कभी कभार क्या कर लेते हैं, मुअर्रफ बिल्लाम हो और आखिर में या हो तो उस या को क्या कर लेते हैं हजफ कर लेते हैं। आगे देखिए भाई सीगा चहिलो यकुम, इकतालीसवां सीगा अत्तनादी, बयान अत्तनादी मस्तर बाबे तफाउल अस्ती, अत्तनादी जो है मस्तर है बाबे तफाउल का, अत्तनादुयु बूदा, असल में ये क्या था अत्तनादुयु अत्तफाउलु, अच्छा बकायदा मालूमा जम्मा दाल कसरा शुदा, मालूम जाप्ता वो जाप्ता जो कि मालूम है उसकी वजह से दाल का जो जम्मा है कसरा शुदा वो कसरा हो गया, या साकिन गश्ता, और या क्या हो गई साकिन हो गई, ये सीन अलिफ सा दरमियान में रह गया है किताबत की गलती है, या साकिन गश्ता या जो है वो साकिन हो गई, व बकायदा मजकूर हाल उफ्तादा, और वो जाब्ता मजकूर हाल जो अभी हाल ही में जिक्र हुआ यानी अभी जिक्र हुआ उफ्तादा उस जाब्ते से वो या गिर गई, कौन सा जाब्ता के मुअर्रफ बिल्लाम इसम के आखिर में या हो तो वो कभी कभार गिरा देते हैं। सीगा चहिल दुवम, बयालीसवां सीगा दस साहा, दस साहा यहां खड़ी जबर होनी चाहिए भाई, बयान सीगा दस सास्त, कहते हैं सीगा दस सा है, सीगा क्या है कि दर असल दस ससा बूदा, कि ये असल में क्या था दसा, दस ससा था, हर्फ आखिर तज़ईफ रा बहर्फ इल्लत बदल कर दंद, हर्फ आखिर तज़ईफ, तज़ईफ यानी मुराद है मुज़ाफ, मुज़ाफ के आखिरी हर्फ को बहर्फ इल्लत बदल कर दंद, उसको किससे बदल दिया हर्फ इल्लत के साथ बदल दिया यानी आखिरी सीन को अलिफ से बदल दिया। अक्सर अरब चुनी में कुनन, अक्सर अरब इस तरह करते हैं कि मुजाफ में क्या कर देते हैं दो मुतजानिसैन में से एक को क्या कर देते हैं हरफे इल्लत से बदल देते हैं, यहां तो दूसरे को बदला और कभी पहले को भी बदल देते हैं, जैसे मैंने मिसाल जिक्र की थी दीनार असल में क्या था दीनार, देखो पहले नून को या से बदल दिया दीनार, और पता किससे चला कि दो नून थे जमा मुकसर से, जमा क्या है दना नीर, देखो वहां दो नून है। एक और जाब्ता भाई, आपने किसी लफ्ज की असल का पता चलाना हो तो उसकी तस्गीर को देख लिया करो या उसके जमा मुकसर को देख लिया करो, आपको उस लफ्ज की असल का पता चल जाएगा। बाज़ औक़ात लफ्ज की असल का पता नहीं चलता, एलाल हुआ होता है, कोई तब्दीली हुई होती है, कोई लफ्ज कोई हर्फ बदल गया या कोई हजफ हो गया, असल का पता नहीं चलता तो आप किसको देख लो उसकी तस्गीर देख लो या उसकी जमा मुकसर देख लो, आपको उसकी असल का पता चल जाएगा। मसलन हमें दीनार की असल का पता नहीं चल रहा था कि दीनार की असल क्या है, तो हमने इसकी जमा तकसीर देखी, जिसमें वजन टूट जाता है मुफरत का, और वो क्या है? दना नीर। वहां दो नून थे, मालूम हुआ दीनार के अंदर भी असल में दो नून थे भाई। या जैसे जमीन को कहते हैं अर्ज, अर्ज, और ये अरबी में मुअन्नस इस्तेमाल होती है, हमें इसकी असल का पता नहीं चल रहा था, हमने इसकी तस्गीर देखी, तो इसकी तस्गीर आती है उरैज़तुन, वहां पर गोलता मौजूद है, इससे पता चला, मालूम हुआ ये क्या है, अरबी में मुअन्नस है भाई, ये असल इसकी मुअन्नस थी भाई। तो ज़ाब्ता है भाई, आप सरफी हजरात हैं, ज़ाब्ता आपको हमेशा याद होना चाहिए। और ज़ाब्ता क्या? अत्तस्गीरु व तकसीरु यरुद्दानिल अशिया इला उसूलिहा। ज़ाब्ता क्या? अत्तस्गीरु व तकसीरु यरुद्दानी, ये दोनों लौटा देते हैं, अल अशिया चीजों को, इला उसूलिहा अपनी उसूल की तरफ, अपने असल की तरफ। ये ज़ाब्ता आपको याद होना चाहिए, अत्तस्गीरु व तकसीरु यरुद्दानिल अशिया इला उसूलिहा। आगे देखिए भाई, सीगा चहिलो सिवम, सीगा नंबर 43 भाई, फजल तुम, फजल तुम भाई, यहां आगे जो है ना बूदा, यहां की फिर किताबत की गलती है, यहां एक तो बयान वाली बा भी होनी चाहिए, ये फजल तुम के बाद, यहां निशान लगाएं फजल तुम के बाद और बूदा से पहले, और किनारे पर लिख लें बा भी लिखें, बा बयान के लिए ये बा लाते हैं यानी हर जगह, तो वो बा भी रह गई है, और फजालिल तुम किनारे पर लिखो भाई बा, और फिर बा के साथ लिखो फजालिल तुम, दो लाम लिखो, इसी तरह फजल तुम की तरह लिखो लेकिन दो लाम लिख दो, फजालिल तुम, लिख लिया
जी।
अच्छा पहले समझ लो, देखो कहते हैं फजल तुम कौन सा सीगा है, तवज्जो है, फजल तुम, फा तो अलग है, फा तो अलग है, और जल तुम, जल तुम आपको बतलाएंगे ये असल में था जालिल तुम, कितने लाम आए, दो लाम, तो मालूम हुआ ये मुजाफ है, मुजाफ है। और कहते हैं मुजाफ में अरब कभी कभार यूं करते हैं, एक मुतजानिस को हजफ कर लेते हैं, क्या कर लेते हैं, एक मुतजान, अभी बताया था दो हर्फ एक जिन्स के आए तो कभी अरब उसको हर्फ इल्लत में बदल लेते हैं, जैसे दस ससा को क्या बना दिया, दस सा, तो ये तो था कभी हर्फ इल्लत से बदलते हैं और कभी हजफ भी कर लेते हैं, जैसे फजालिल तुम, इसमें एक लाम को गिरा दिया तो क्या बन गया, फजल तुम, बात समझ में आ गई। और कभी कभार ये जो लाम गिराया उसका कसरा ज़ा को दे दिया और कैसे पढ़ते हैं, फजिल तुम, फजिल तुम, तरीका समझ में आ गया। तो कहते हैं सीगा नंबर 43, फजल तुम बयान, फजलिल तुम बूदा, ये असल में फजलिल तुम था, जमा मुजक्कर हाजिर माजी मारूफ मुजाफ बई, असमिया बाबे समिया से, बकायदा अरब, अरब के जाब्ते से कि अज दो हर्फ तज़ईफ यकेरा गाहे हजफ में कुनंद, के तज़ईफ के यानी मुजाफ के दो हरूफ में से यकेरा गाहे हजफ में कुनंद, एक को कभी कभार हजफ कर लेते हैं, लाम अव्वल रा हजफ कर दंद, लाम अव्वल को हजफ कर दिया, गाहे फजिल तुम में गोयंद, और कभी फजिल तुम भी कहते हैं बकसरे ज़ा, ज़ा के कसरा के साथ, बनकल हरकत लाम अव्वल बज़ा, लाम अव्वल की हरकत ज़ा को नकल करते हुए, तरीका समझ में आ गया। चलिए बस भाई आप उर्दू की किताब में भी देख लें, चालीसवां सीगा गवाशिन बयान, गाशियतुन की जमा है, इबारत मिल गई, चालीसवां सीगा गवाशिन बयान, गाशियतुन की जमा है, कायदा जवारिन पर अमल किया गया है, इस जैसे सीगों की तालील में एक तवील बहस है, मुनासिब मालूम होता है कि ततमीमन लिल इफादा उसे भी सर करें, सर करें यानी उसे भी इख्तिताम तक पहुंचाएं, उसे भी पूरा कर लें। جوارین جیسی مثالوں میں بحالت رفع و جر یا حذف ہو کر عند عدم الاضافتی واللامی تنوین آ جاتی ہے، اور بحالت نصب مطلقاً یا مفتوح ہوتی ہے، کہا جاتا ہے جاءتنی جوارن و مررت بجوارن و رأیت جواریا، اور اضافت اللام کے وقت رفع و جرن آخر میں یا ساکن ہوتی ہے، جیسے جاءتنی الجواری و مررت بالجواری. بس اشکال وارد ہوتا ہے کہ یہ وزن صیغہ منتحل جموع کا ہے جو منع صرف کے 9 اسباب میں سے ہے، لہذا چاہیے کہ اس میں تنوین مطلقا نہ آئے اور یا کبھی حذف نہ ہو، چنانچہ اس میں تفضیل اولا و اعلی وغیرہ میں الف اسی لیے حذف نہیں ہوا کہ منع صرف کے باعث جس کی علت وزن فعل و وصف ہے ان میں تنوین نہیں آئی تھی. اس کا جواب یوں دیا گیا ہے کہ اصل اسماء میں انصراف ہے، بس ہر اسم کی اصل منصرف نکلے گی، لہذا یہاں اصل با تنوین نکال کر حالت نصب میں یا چونکہ قازن کے قاعدے سے ساقط نہیں ہوتی تو وزن منتحل جمع میں کوئی خلل نہ آیا، لہذا کلمہ غیر منصرف ہو کر تنوین حذف ہو گئی، اور حالت رفع و جر میں یا چونکہ قازن کے قاعدہ سے گر گئی تو جوارن بر وزن مفرد مثل سلام و کلام ہو کر وزن منتحل جمع باطل ہو گیا، اور یہاں منع صرف کا مدار اسی پر تھا، لہذا کلمہ منصرف با تنوین رہا اور حذف یا قائم رہا، اور اعلی اور اس کی امثال میں اصل با تنوین نکالی تھی لیکن الف التقائے ساکنین با تنوین کے باعث گر جانے کے بعد بھی سبب منع صرف زائل نہ ہوا، کیونکہ یہاں سبب منع صرف 2 چیزیں ہیں، وصف کے جس میں کسی قسم کا خلل واقع نہیں ہوا، اور وزن فعل کے جس کے لیے اس مقام پر یہ شرط ہے کہ ابتدا میں حروف اتینہ میں سے ایک ہو اور تا کو قبول نہ کرے، اور یہ بات سقوط الف کے باوجود باقی رہتی ہے. پس علت منع صرف کے بقانے کلمہ کے منع صرف کا موجب ہو کر تنوین کو گرا دیا. صاحب فصول اکبری نے اس اشکال سے خلاصی کے لیے ایک دوسری راہ اختیار کی کہ اس جمع کو قازن سے الگ کر کے اس کے لیے ایک اور قاعدہ مقرر کر دیا، یعنی یہ کہ ایسی جمع ناقص میں جو کہ فواعل کے وزن سوری پر ہو حالت رفع و جر میں یا کو حذف کر کے تنوین لگا دیتے ہیں. چونکہ صاحب فصول اکبری کی تقریر میں سرے سے اشکال وارد نہیں ہوتا اور معونت بسیار کی تخفیف ہے، لہذا اس کتاب میں ہم نے قاعدہ اسی طرح لکھا ہے. 41واں صیغہ فقد رأیتموہ بیان. صیغہ رأیتم بر وزن فعل تم ہے، اس کے شروع میں فاء تعقیب اور قد تحقیق کا آ گیا ہے، جب آخر میں ضمیر مفعول کی ہا لگی تو تم پر وہ زائد کر دیا گیا. قاعدہ یہ ہے کہ کم ہم تم کے بعد جب کوئی ضمیر لاحق ہو جائے تو میم کے بعد واو زیادہ ہو جاتا ہے اور میم مضموم ہو جاتا ہے، جیسے قتل تموہم، اکل تموہا، اکرہ تمونی، طلق تموہن. بلکہ کبھی واحد مونس حاضر کی تائے مکسورہ میں ضمیر لاحق ہونے کے وقت یا ساکنہ زیادہ ہو جاتی ہے. صحیح بخاری میں ابن مسعود رضی اللہ تعالی عنہ کے قول میں آیا ہے لو قرأتیہ لوجدتیہ. 42واں صیغہ انلزمکموہا بیان. صیغہ نلزم بر وزن نکرم ہے، حمزہ استفہام اول میں اور کم ضمیر مفعول آخر میں ہے، اس کے بعد مفعول ثانی کی ضمیر ہا کی وجہ سے واو زیادہ ہو کر میم مضموم ہو گیا، انلزمکموہا ہوا. 43واں صیغہ ان سیکون بیان. صیغہ یکون مثل یقول ہے، اشکال عدم نصب کی وجہ سے ہے، اور اس کی وجہ یہ ہے کہ یہ ان ناصبہ نہیں بلکہ ان مشبہ بالفعل کا مخفف ہے، یہ ان علم و ظن کے بعد آتا ہے اور نصب نہیں کرتا. 44वां सीगा मितना बयान खिफना की तरह सीगा मुतकल्लिम माल गैर है। इस सीगा में इश्काल की वजह यह है कि कुरान मजीद में इसका मुजारे मज़मूमुल ऐन मुस्तमल हुआ है, जैसे यमूतु व यमूतूना। बस चाहिए कि सीगा नसरा यंसुरु से हो और कुल ना की तरह मुत ना हो। इसका जवाब यह है कि अहले तफसीर ने लिखा है कि यह लफ्ज समिया से खाफ या खाफ की तरह माता या मातु भी आता है और नसरा से भी आता है, जैसे माता या मूतु। और कुरान मजीद में माजी समिया से मुस्तामल हुई है और मुजारे नसरा से। 45वां सीगा फम बजसत बयान फम बजसत इन फतरत की तरह सीगा वाहिद मुअन्नस गायब माजी मारूफ है। हमजा दरमियान में आने की वजह से गिर गया और नून जो साकिन था उसके बाद बा होने के बायस मीम से बदल गया। सीगा में इश्काल इसी वजह से आया है। 46वां सीगा अद्दाई बयान सीगा इसमें फाइल दाई है या इस कायदे के बमूजिब साकित हो गई कि इसमें मुआर्रफ बिल्लाम के आखिर की या कभी हजफ कर देते हैं। 47वां सीगा अलजवारी बयान अलजवारी था इसी कायदा से जो अभी बयान किया है या हजफ कर दी गई। 48वां सीगा अत्तनादी बयान अत्तनादी बाब तफाउल का मस्तर है। अत्तनादुयु था मारूफ कायदा से दाल का जम्मा कसरा से बदलकर या साकिन हो गई और हाल में जिक्र किए हुए कायदा से गिर गई। 49वां सीगा दस साहा बयान सीगा दस सा है जो दर असल दस सासा था। तज़ईफ के हर्फ आखिर को हर्फ इल्लत से बदल दिया, अक्सर अरब ऐसा कर लेते हैं। 50वां सीगा फजल तुम बयान समिया से जमा मुजक्कर हाजिर माजी मारूफ मुजाफ है। सीगा फजलिल तुम था। अरब का कायदा है कि तज़ईफ के दो हरूफ में से एक को कभी हजफ कर देते हैं, इसलिए लाम अव्वल को हजफ कर दिया और कभी लाम अव्वल की हरकत ज़ा को नकल करके फजिल तुम बकसरे ज़ा कहते हैं। जी सारी बातें अच्छी तरह समझ में आ गईं। चलिए बस भाई हादा हुल मराम अल्लाहु आलम बिहकीकतिल कलाम।